पे गम छा गया या रसूले खुदा, क्या बनेगा मेरा या रसूले खुदा।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ مدنی چینل کے ناظرین، اس سے پہلے کہ سلسلہ ایسا کیوں ہوتا ہے کہ موضوع کی طرف ہم بڑھیں، عاشق رسول ملک ممتاز حسین قادری صاحب کا جو واقعہ ہوا، اللہ تعالیٰ انہوں کری کے رحمت فرمائے، امیر علیہ سنت نے ان کے لواحقین کے ساتھ جو تعزیت کی ہے، آئیے وہ تعزیت بھی دیکھتے ہیں۔
نحمده ونصلی ونسلم علی رسول النبی الکریم عاشق مصطفی محب صحابہ و اہل بیت شہدائے غوث و خواجہ عقیدت مند اولیاء ملک ممتاز حسین قادری کے سوگواروں کی خدمت میں السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ یا اللہ، پیارے حبیب صلی اللہ تعالی علیہ وآلہ وسلم کا واسطہ ملک ممتاز حسین قادری کو غریب رحمت رکھے۔ پروردگار ان کے جملہ صغیرہ کبیرہ گناہوں کو معاف کریں، یا اللہ ان کی قبر کو جنت کا باغ بنا دے، ان کی قبر پر رحمت و رضوان کے پھول برسا۔ میرے مالک، ان کے تمام سوگواروں کو صبر جمیل اور صبر جمیل پر اجر جزیل مرحمت فرمائے۔
آمین۔
سارے گھرانے پر اپنی رحمتوں کا نزول فرما۔
آمین۔
اے اللہ، یہ سارا گھرانہ شاد و آباد رہے، سب بے حساب بخشے جائیں، سنتوں پر عمل کریں، نیکیاں کریں۔
آمین۔
خوب خوب دین اسلام کی خدمت کریں۔
آمین۔
یا اللہ، پیارے محبوب صلی اللہ تعالی علیہ وآلہ وسلم کے ساری امت کے مقصد۔
آمین۔
آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم۔ صلو علی الحبیب
صلی
اللہ تعالی علی محمد۔ میں تمام سوگواروں کو، بھائی، عزیز، بچے، بال بچے، تمام کو میں صبر کی تلقین کرتا ہوں کہ صبر صبر اور صبر کیجئے، بے صبری سے جانے والا لوٹ کر آتا نہیں، بلکہ صبر کا ثواب بھی ضائع ہو جاتا ہے۔ صبر کا ثواب جو ہے وہ بہت زیادہ ہے۔ دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی مطبوعہ کتاب جنت میں لے جانے والے اعمال صفحہ نمبر 196 پر ہے، حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، اللہ کے محبوب دانہ غیوب منزہ عن العیوب صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا، اللہ تعالی فرماتا ہے کہ میرے اس مومن بندے کی جزا میرے نزدیک جنت کے علاوہ کچھ نہیں کہ اہل دنیا میں سے جب میں نے اس کے عزیز دوست کی روح کو قبض کیا تو اس نے صبر کیا۔ یہ بخاری شریف کی حدیث ہے۔ تو صبر کیجئے، صبر امت سے کام لیجئے۔ میرے آقا اعلی حضرت رحمت اللہ تعالی علیہ اسی دنیا سے رخصت ہونے والے پر رونے والوں کو مخاطب ہوتے ہیں، آنکھیں رو رو کے سجانے والے نہیں آنے والے. کوئی دم میں یہ سراؤ جڑ ہے, کوئی دم میں, کوئی دم میں یہ سراؤ جڑ ہے. ارے او چھاؤنی چھانے والے, جانے والے نہیں آنے والے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. مجھ گناہگار کی بے حساب مغفرت کی دعا کرتے ہیں.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. میں بھی ملک ممتاز حسین قادری صاحب کے تمام تر لواحقین سے, گھر والوں سے تعزیت کرتا ہوں. اللہ تعالیٰ آپ کو صبر دے اور انہیں سرکار مدینہ راحت قلب و سینہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا خاص خاص قرب عطا فرمائیں. آئیے ہم ایک بار سورہ فاتحہ پڑھ کر تین بار سورہ اخلاص پڑھیں اور مرحوم کو اسالِ ثواب کر دیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. صلاۃ و سلام علیک سورۃ الحمد للہ رب العالمین الرحمن الرحیم ایاک نعبد و ایاک نستعین اهدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بسم اللہ الرحمن الرحیم. قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم. قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. صلاۃ والسلام علیک رسول اللہ. اللہ تعالیٰ ملک ممتاز حسین قادری کو, اس عاشق رسول کو, اس عاشق صحابہ اور اہل بیت کو, اس عاشق اولیاء و غوث و رضا کو اپنے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وسلم کا خاص قرب عطا فرمائے. آمین بجاہ نبی الامین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا ارشاد حقیقت بنیاد ہے, جو کوئی مجھ پر ایک بار درود پاک پڑھتا ہے اللہ تعالیٰ اس پر 10 رحمت نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. ہمارے آج کا سلسلہ ایسا کیوں ہوتا ہے کا موضوع ہے قبر برائے فروخت. جب یہ اس وقت بعض بالخصوص ہمارے ذہن میں موضوع آیا تھا جب ماہ رمضان مبارک میں ہیٹ اسٹروک سے کافی لوگ دنیا سے رخصت ہوئے, اور اس میں جب چند ہی دنوں میں کئی وفات ہو گئیں تو جب تدفین کے لیے قبرستان پہنچے تو بڑی مہنگی مہنگی قبریں ملیں. اطلاعات یہ ملتی تھی کہ جو لو سے, گرمی سے, ہیٹ اسٹروک سے جن کا انتقال ہو رہا ہے وہ ان میں ایک تعداد غریبوں کی ہوتی تھی, مزدور طبقے کی ہوتی تھی. لیکن جب وہ قبرستان جب انہیں لے کر پہنچے تو وہاں پورا ایک مافیا ہے, پورا ایک بزنس ہے. تو اس پر کافی اس وقت بھی کیفیات تھیں, جذبات تھے. پھر اس پر کچھ ہم نے جمع کیا لیکن وہ سلسلہ ہم نہیں چلا سکے. پھر یہ ہمارا کچھ نہ کچھ معلومات کا سلسلہ چلتا رہا. آج ہم اس سلسلے کو لے کر آئے ہیں کہ اب بھی قبر کے معاملات, اس کے بکنے کے معاملات بھی ہمارے سامنے آتے ہیں. اور اس کے علاوہ قبرستان میں بھی بہت سارے ایسے کرائم ہیں, جرائم ہیں جن کا تعلق قبرستان سے ملتا ہے اور سنی بھی جاتی ہے اور کچھ تصدیقات بھی ہوئی ہیں. بعضوں نے ہاں کہا ہے, بعضوں نے نہ کہا ہے, بعضوں نے کنفرم کیا ہے. تو اس طرح کی چیزیں بھی ہمارے سامنے آئی ہیں. البتہ آج کے سلسلے میں اب آپ کو کیا کیا دکھائیں گے, آئیے اس کی کچھ جھلکیاں دیکھتے ہیں.
कब्रें खोद कर कब्र की जगह ना बनाई जाए, नई जगह पे इसको दफन किया जाए।
कब्र में खूब
पचास पचास हजार साठ साठ हजार रुपए की लोग कब्रें खरीदते हैं। गोरखन क्या है, क्या कमाना चाहिए? आप मुझे ये बताएं ना, दो दो तीन दिन गाड़ियां लेके बैठा हुआ है।
इनके यहाँ घर में सहूलतें देखो और हमारे घर में सहूलतें देखो, क्या है?
अमीर आदमी है, उसको तो बासानी यहाँ पे कब्र मिल जाती है।
मरने के बाद भी इतनी जगह महंगी मिल रही है, आम बंदा तो अफोर्ड नहीं कर सकता।
मेरे मामू का अचानक इंतकाल हो गया, मैं कब्रिस्तान में जिंदगी में पहली मतलब रात के वक्त 3:30 में मैं कब्रिस्तान में कब्र देखने गया।
कब्र पक्की करते हैं, वो हमारे साथ मौजूद है।
जो हड्डियां मड्डियां होती है वो डालते है दूसरी कब्र में,
पुराने कब्र के अंदर ही लगा लेते हैं।
सब लैंड माफिया और कुछ भी नहीं है,
फिर उसके ऊपर नया मुर्दा होता है।
अपने पैसे लेते हैं और उनका कोई ऑडिट भी नहीं होता, पूछने वाला भी उनसे नहीं होता।
एक ही जगह पे दो मुर्दे चलेगा, उनका ये फायदा है।
यहाँ पे हालांकि जगह नहीं है बिल्कुल, लेकिन उसके बावजूद भी ये जगह निकाल के देते हैं।
कब्र को था एकदम खुशबू आने लगा,
इन्होंने कुछ देखा था,
बड़े बड़े बाल थे, बकरे की मुंडी वगैरह।
मेरी यहाँ हालत बुरी होती रही, मैं वो कब्र खोदता रहा, 1:30 बजे का टाइम था,
हाथे पूरे पूरे निकलते होंगे कब्र खोदते खोदते।
आलमगीर भी आते, जादूगर भी आते,
जिन भूत बहुत है इधर। हाँ ना,
खुद देखा?
खुद देखा। हाँ,
मेरे अमीरुल सुन्नत की वालिदा मोहतरमा का मजार भी है,
ये हस्ती हमने देखा इसका अम्मा का।
15-16 साल बाद हम दूसरी कब्र खोदने लगे।
हड्डियाँ भी स्टूडेंट के काम आती है।
जैसे बाबा जी को अभी किसी ने लिटाया है,
वो ये नहीं समझता कि ये औरत है या मर्द है, एक दूसरे के ऊपर बस उसको दफनाए जा रहे हैं और डालते हुए जा रहे हैं।
गोरखन ये कहेंगे भाई वो दूसरा गोरखन था, मैं नहीं था, मैं तो आज ही आया हूँ, ये कल आया।
अगर कहा जाए कि कब्र की जगह बनाए फरोख, तो ऐसा तो कानूनन भी मना है।
ये कुछ झलकियां थी आज के मौजू से मुतालिक। आइए कुछ खबरें आपको बयान करते हैं, दिखाते हैं आपको कि ये जो कब्रिस्तान और कब्र के हवाले से जो कुछ क्राइम या जराइम और जो गैर अखलाकी मामलात हो रहे हैं, आइए उसकी कुछ हम आपको हेडिंग्स दिखाते हैं। तो इससे मजीद अंदाजा होगा कि ये मतलब एक बड़ा इशू है, बड़ा मौजू है और इसकी मालूमात होना जरूरी है और जो इसके कानूनी तकाजे हैं उसको पूरा करना जरूरी है, ताकि आम आदमी को इंतकाल जब इनके घर में हो जाए और जब कब्रिस्तान जाएं तो वहां उनके लिए प्रॉपर सहूलत मुयसर हो। देखते हैं कुछ हेडिंग्स के क्या कहते हैं ये।
डिफेंस और क्लिफ्टन के कब्रिस्तान भर गए, कब्र की कीमत 1 लाख हो गई। कदीमी कब्रिस्तान तोड़ फोड़ का शिकार, तारीखी पत्थरों की चोरी जारी। आजा की पैवनकारी का धंधा, कब्रिस्तानों में मैयतों की बेहुरमती के वाकयात बढ़ने लगे। कराची, कब्रों से मुर्दों की हड्डियां निकालकर फरोख्त करने वाले मुलजिमान रंगे हाथों गिरफ्तार। कब्रिस्तान से मुर्दों के आजा निकालकर फरोख्त करने वाला ग्रोह पकड़ा गया। कब्रिस्तान से मुर्दा खवातीन के बाल काट कर फरोख्त करने वाला ग्रोह गिरफ्तार। गुजरात, जाली आमिल के कहने पर जुनूनी नौजवान कब्रिस्तान से मय्यित की गर्दन काट ले आया। शिकारपुर, पुलिस का कब्रिस्तान पर छापा, जाली आमिल गिरफ्तार, मुर्दा इंसानों की खोपड़ियां और ढांचे बरामद। लाहौर, कब्रिस्तान की अराजी पर माफिया काबिज, कब्जा माफिया ने कब्रिस्तान में तामीरात शुरू कर दी, 200 कब्रें मिसमार करने का इंकशाफ। फैसलाबाद के कब्रिस्तान से 9 मौलूद बच्चे की मय्यित कब्र से गायब। लाहौर, कहना के कब्रिस्तान में मनशियात के आदि झगड़ पड़े, एक को जिंदा जला दिया। जहलम, मनशियात और शराब फरोशों ने कब्रिस्तान में डेरे कायम कर लिए।
अब आप गौर कीजिए कि क्या नहीं हो रहा कब्रिस्तान के नाम पर। यानी ये जाहिर है कि ये पूरी एक पूरा ग्रुप है, इसमें मैं नहीं कहता कि सारे गोरखन मुब्तला होंगे, लेकिन जाहिर है कि गोरखन की माविनत और ताउन के बगैर बासान इतनी मतलब कि वो काम नहीं हो सकता। जैसा कि मैंने आपको एक मिसाल अभी आपने खबर पढ़ी कि कब्रिस्तान से औरतों के बाल, अब जो औरतों के बाल, ये मुझे थोड़े अरसे पहले भी किसी जरिए से पता चला, फिर इसकी कुछ तस्दीक ली, फिर ये खबर भी सामने आई। हकीकत यार अल्लाह बेहतर जानता है, हम एक नॉर्मली तौर पर अपने तौर पर जो हमें एक मालूमात हासिल होती है और कुछ इसके हमें भी कराइन और शवाहिद मिलते हैं तब हम कुछ अर्ज कर रहे होते हैं, लेकिन हमारी मालूमात भी गलत हो सकती है और अल्लाह ताला हमारे हाल पर रहम फरमाए, हमारे गुनाह माफ फरमाए। लेकिन थोड़ा सा नोटिस लेने वाली बात है, कहते हैं कि बाजार में ओरिजिनल बाल औरतों के बड़े बड़े बाल मिलते हैं। अब इस पर गौर कीजिए, ये ज्यादातर چند ممالک رہ گئے جن میں عورتوں کے بڑے بال ہیں, ٹھیک ہے, ورنہ اب عورتوں نے چٹیاں بال کٹوا دیے, وہ بالکل مردوں والے ان کے بال ہونے لگے ہیں. اب اوریجنل, اچھا جیتے جی اپنی زندگی میں کوئی عورت اپنے بال کاٹ کر دے دے, اس کا چانس کتنا, ان کو اپنے بالوں سے کتنی لگاؤ, کتنی محبت ہوتی ہے, لمبے بال کی کتنی ان کو تمنا ہوتی ہے, یہ شاید آپ بھی جانتے ہیں. اب اگر بازار میں جو خریدنے والے وہ بھی غور کرے, اب اگر بازار میں اوریجنل بال مل رہے ہیں کسی عورت کے, تو یہ اوریجنل بال کہاں سے آئے, اتنی ہم کو سمجھ نہیں آتی, اس کی شریعت بالکل اجازت نہیں ہے. اب یہ جو کام ہو رہا ہے قبرستان کے وقت, یہ کیا بکتا ہے, یہ قبر برائے فروخت ہے, یہ بھی قبر برائے فروخت ہے کہ اس کے اندر جو مردہ ہے اس کے اندر سے یہ چیز مل جائے گی, تو یہ باقاعدہ ہو سکتا ہے یہ ڈیل ہوتی ہوگی کہ یہ سب کیا ہے. میں انشاءاللہ تعالی یہ اس کے جو کچھ قانونی تقاضے ہیں نا وہ بھی ہم آپ کو بیان کریں گے کہ جو دو وکیل حضرات نے جو اپنے تاثرات دیے ہیں, اس سے بھی آپ کو لگے گا کہ قبر کے بکنے اور قبرستان کے اندر ہونے والے کرائم اور جرائم کا یہ اندازہ ہے لوگوں کو. اب ظاہر ہے کہ اب ہر چیز جا کر فوراً پکڑ لی جائے تو جو پکڑنے والا ادارہ ہے, جو پکڑنے والا شعبہ ہے, وہ پکڑ بھی سکتا ہے, لیکن آپ کو بھی اندازہ ہے کہ کئی ایسے لوگ ہوتے ہیں جو جرائم کی سرپرستی کر رہے ہوتے ہیں اور اپنے پیٹ میں گویا کہ اس کے نام پر حرام بھر رہے ہوتے ہیں. اللہ تعالیٰ ان کو ہدایت دے, اللہ ان کو ہدایت دے, اللہ ان کو ہدایت دے کہ جو قبرستان میں قبریں بیچتے ہیں, قبروں کی زمینیں بیچتے ہیں, ایک تو ہوتا ہے کہ قبر کو بنانا اور اس کے ایک اوپر اوپر کے اخراجات ہوتے ہیں جس کی کچھ ویڈیوز ہم آپ کو دکھائیں گے, لیکن ایک باقاعدہ قبر بیچنی ہوتی ہے, وہ قبر کی زمین بیچنا اس کا شرعی حکم الگ ہے, کئی صورتوں میں منع ہے. اور جو صورتیں قبر کے جو مرمت اور اس طرح کی چیزوں کی ہوتی ہے ان کی بھی کنڈیشن دیکھی جائیں گی کہ وہ کیا کنڈیشن ہے, کس صورت میں یہ لیا جا رہا ہے, کیسے لیا جا رہا ہے. تو جو ایک وکیل صاحب جنہوں نے ہمیں قبرستان کے اور اس قبر برائے فروخت کے حوالے سے جو آگہی دی, آئیے وہ ان کے تاثرات سنتے ہیں.
آپ خاموش کالونی کی قبرستان میں جائیں, بلوچ قبرستان لالو کھیت میں جائیں, تو آپ دیکھیں گے کہ وہاں پہ قبرستان کی ملکیت زمین کے اندر لوگوں نے, مختلف قسم کے لوگوں نے گھر بنائے ہوئے ہیں, وہاں پہ بزنس چل رہا ہے ان کا, باضابطہ کاروبار کر رہے ہیں وہاں پہ, انہوں نے اپنے رہائش کی جگہ بنائی ہے, قبرستانوں کو توڑ کے رہائش کی جگہ بنائی ہے, گورکھنوں منمانی کر رہے ہیں, وہ ٹھیکے والا نظام چل رہا ہے, یعنی کہ ایک قبرستان کی آج کل جو ہے نارمل قبرستان جو ہے اس کی 10 سے 12 ہزار, میں کم بتا رہا ہوں, شاید اس سے بھی زیادہ بڑھ گئی ہے. قانون کی تو آپ بات ذرا دور رکھیں, پرسا کو چاہیے کہ اپنے لواکین کی قبر میں مہینے میں کم سے کم 3 مرتبہ جائیں اور فاتحہ خوانی کریں, تو گورکھن بھی ڈر جائے گا کہ یہ قبر میں جو دفن ہے اس کے ورثہ جو ہیں یہ ہر ہفتے یہاں پہ پہنچ رہے ہیں, آ رہے ہیں, تو وہ ڈرے گا کہ قبر کی خرید و فروخت رک جائے گی. اگر نہیں جائیں گے ورثہ اپنی وارث کے لیے دعا خانی فاتحہ خوانی کے لیے نہیں جائیں گے تو میرا کہنا یہ ہے کہ 8-10 مہینے کے بعد وہ قبر اس جگہ پہ نہیں رہے گی, اور اس کا ٹھیکہ گورکھن کسی اور کو پیسے لے کے کسی اور مردے کے نصیب میں وہ قبر ہوگی. قانون اس میں کمزور ہے, قبرستان کے گورکھنوں کی بھی چیک اینڈ بیلنس ہونی چاہیے, جو قبروں کی جگہیں ہیں اس میں مافیا چور اچکے اور ڈکیت موبائل سنیچر ان کا داخلہ ممنوع کر دے, اور گورکھنوں کا خصوصی چیک اینڈ بیلنس ہونے چاہیے تاکہ ایسے حروفات سے ورثہ اور مردے کو بھی تکلیف نہ ہو اور ورثہ بھی بچے رہیں کہ ان کی ورثہ کی قبر یعنی کہ حفاظت سے ہے.
لیکن اس بارے میں انٹرپریٹیشن تو کوئی بھی نہیں ہے, لیکن یہ کہ یہاں جو معاملات ہیں, سب سے پہلے تو میں یہ آپ کو وضاحت کر دوں, جو بھی معاملات ہیں وہ قبرستانوں سے متعلق وہ بلدیات منسلک ہیں, قبرستان کے جو گورکھند ہیں وہ اپنے طور سے جو ہے وہ قبروں کے ریٹ مقرر کر رکھے ہیں, انہوں نے اپنے پیسے لیتے ہیں اور ان کا کوئی آڈٹ بھی نہیں ہوتا, پوچھنے والا بھی ان سے نہیں ہوتا ہے. قانون ہے کہ اگر وہ زیادتی کرتا ہے یا کوئی مسئلہ ہوتا ہے تو اس میں سیکشنز ہیں, کانسٹیٹیوشن پیٹیشن بھی فائل کر سکتے ہیں اس کے خلاف, اگر کوئی اس نے قبر میں کوئی زبردستی کسی کو دفنایا ہے یا کوئی اور آپ کی قبر ہے اس کے بعد آپ گئے تو معلوم ہوا کہ وہاں کسی اور کو اس نے دفنا دیا, تو तो इसके लिए आप पिटीशन भी फाइल कर सकते हैं, उनको वो सजा मिलेगी जो मैंने अभी बताया, साल भर की भी सजा हो सकती है, 4 साल की भी हो सकती है, वो डिसीजन पावर कोर्ट की है, कोर्ट के पास जो है फैक्ट्स एंड ग्राउंड मौजूद होंगे तो उसी हिसाब से वो अपना फैसला करेगी, वो पावर उसी की है। इस वक्त तक जो है हमारे पास कोई ऐसा मुकदमा नहीं आया जिसमें किसी ने शिकायत की हो कि भाई हम ये कब्रिस्तान वाले जो है गोरखंड वो अपने मुंह मांगे पैसे लेते हैं और लोग खामोश होकर बैठ जाते हैं और ऐसे ही दुनिया चल रही
है। ये जो लोग खामोश होकर जो बैठ जाते हैं ना, ये आपको अर्ज करना है। देखिए, एक नॉर्मल एक्सपेंसेस होते हैं कब्रिस्तान के, एक के इसकी तदफीन वगैरह, तो वो बाज गोरखनों ने हमें ये बताया भी है कि जनाब हमें इतना खर्चा आता है और इतना ये होता है। बस जो जमातें होती हैं, जो कम्युनिटी की जो तंजीमें होती हैं, इदारे होते हैं, उन्होंने कब्रिस्तान के लिए अपने लिए जगह मखसूस की होती है, एक एरिया कि जहाँ वो इनकी कम्युनिटी के लोग होते हैं तो उनकी तदफीन वगैरह का वो बाकायदा एक रसीद चार्ज कर लेते हैं और उनके लिए भी इतना बड़ा इशू नहीं होता। लेकिन नॉर्मली देखिए कि इनकी गुफ्तगू से भी ये अंदाजा होता है कि बाकायदा ये एक कारोबार है, एक बिजनेस है और आसानी के साथ खबर मिलती नहीं है और फिर ये मुंह मांगे पैसे लेते हैं। जैसे कि एक खबर मेरे सामने भी है कि गरीबों के लिए मरना भी महंगा, कब्रिस्तान में तदफीन से कब्र पक्की कराने तक 1000 रुपए का खर्चा, और ये 1000 रुपए का खर्चा 21000 रुपए तक पहुंचता है, 21,000 रुपीज। उफ, मतलब हो सकता है कि जिसका इंतकाल हुआ उसके महीने की तनख्वाह भी 21000 रुपए ना हो, इसके घर के अखराज भी शायद 21000 रुपए ना हो। अब एक तो घर का कफील चला जाता है बाज औकात, अब रह गए अब इसकी तदफीन का मामला, तो अब उसके लिए पैसे, वो भी नीचे ये खबर में लिखा है कि जगह भी पहले आए पहले पाए की बुनियाद पर है, यानी पहले से अलॉटमेंट हो रही है, पहले से बुकिंग हो रही है। अरे भाई, कब्र लेने के लिए जा रहे, कब्र की बात करने जा रहे हैं कि प्लॉट या मकान लेने के लिए जा रहे हैं? ये सब हमारी बदअमालियों का नतीजा है, जो कुछ हो रहा ना बदअमालियों का नतीजा। अरे यार, इसमें क्या क्या जरूरत है मतलब हमको, मतलब कि इसमें इस अंदाज से लपेटने की? देखिए, बात लपेटने ना लपेटने की नहीं है, बात यह है कि ये सब हो क्यों रहा है? खौफ खुदा की कमी की वजह से। तो सिंपल सी बात है, मैं आप अर्ज कर रहा हूं, खौफ खुदा की कमी। जब खौफ खुदा कम होगा तो ये कैफियत होगी। कब्रिस्तान जैसा इबरत वाला मकान, यानी कि पहले पहले कब्रों की ज्यारत से रोका गया था, फिर सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम ने कब्रों की ज्यारत की तरगीब दिलाई कि ये दिलों को नर्म करती है, आखिरत की याद दिलाती है वगैरह वगैरह, मैं मजमून अर्ज कर रहा हूं रिवायत का। तो इबरत के लिए कब्र होती है। अब जो कब्रिस्तान में रहकर इबरत नहीं ले पा रहे, इनका आलम क्या होगा? अच्छा, पहले के बुजुर्गान दीन जैसे हम किताबों में पढ़ते हैं, वो खुद कहते हैं कि हम इबरत लेने के लिए, दुनिया से बेरगबती पाने के लिए, ज़ौद इख्तियार करने के लिए कब्रिस्तान जाया करते थे, जहां पर हमें इबरत मिलती थी। जाहिर है कि ये कब्रें जो हैं, ये इस बात का पैगाम देती हैं कि हमें भी एक दिन यह आना है, ये हमारा वो मकाम है, एक डेस्टिनेशन है, हमारी एक मंजिल है। और कब्र का मामला ऐसा है कि अगर यहाँ का मामला दुरुस्त तो आगे का मामला दुरुस्त, यहाँ का मामला अगर बिगड़ गया तो आगे भी मामला बिगड़ सकता है। तो हमारे बुजुर्गान दीन तो कब्र का जिक्र सुनकर रोया करते थे कि कब्र में क्या बनेगा। लेकिन अब ये कैसी कम इल्मी कहूं और कैसी अजीब और गरीब किस्म की बेदिली कहूं, सख्त दिली कहूं, माल की मोहब्बत कहूं, ना हराम की तमीज ना हलाल की तमीज, बस पैसा मुंह को लग गया और कब्रिस्तान को गया कि एक बिजनेस सेक्टर बना लिया गया है। जैसे कि अभी भी ये दो वकील हजरात ने कहा, इसमें भी आप गौर कीजिए और मेरे पास खबर भी है कि लोगों ने कब्रिस्तान में बाकायदा जो कब्रिस्तान की जगह थी उसको बाकायदा अपने उस पर मकान में ले लिया, बल्कि पूरे चीज अलॉट हो रही हैं। अब पता नहीं कितने लोगों ने उस अल्लाह ना करे कब्रें खत्म करके, अल्लाह ना करे कब्रें खत्म करके इसके ऊपर अपने मकान तामीर कर लिए। अब ये सब नाजायज और हराम काम है, लेकिन ये बस उस प्लॉट सस्ता मिल रहा होगा और अजीब व गरीब किस्म की फिर वो डील होती होगी और ये चीजें बिक जाती होंगी। एक और वकील साहब ने भी अपने तासुरात दिए हैं, आइए वो भी देखते हैं।
इस वक्त हम सरदाराबाद फैसलाबाद की कचहरी में मौजूद हैं। हमारे साथ इस वक्त कुछ वकला मौजूद हैं। आइए इस मौजू के हवाले से इनसे कुछ मालूमात लेते हैं। कब्र की जो जगह है, इसकी कानूनी हैसियत क्या है?
कब्र की जगह की कानूनी हैसियत बेसिकली जो है ना जी, वो इस चीज के बगैर अधूरी है कि कब्रिस्तान की क्या कानूनी हैसियत है। आज से 15-20 साल पीछे चले जाएं, कुछ लोग मुकामी मोहल्लेदार इकट्ठे होकर कोई प्लॉट फिक्स कर लेते थे जी कि ये कब्रिस्तान की जगह है, लेकिन जो जो वक्त गुजरता गया इसके ऊपर कानून साजी भी हुई है रिसेंटली, लेकिन अब ये है कि जी ये जो भी नए टाउन जो भी प्लान किए जा रहे हैं उसके साथ कब्रिस्तान की जगह जो है ना जी वो मुख्तस की जाती है और उसके लिए एक सोसाइटी तश्कील दी जाती है उस इलाके की जो उसके मामलात को देखती है और उसको मतलब रन ऑफ करती है।
अब ये इरशाद फरमाया कि कब्र बराए फरोख्त यानी कब्र को बेचना, इसकी क्या हैसियत है?
हकीकतन शरण कब्र की जगह बराए फरोख्त नहीं होती, लेकिन चूंकि मुकामी तंजीमों के लोग जो इकट्ठे होते हैं वो किसी न किसी मद में डोनेशन इकट्ठे करके कुछ गरीब और नादार लोगों के लिए कफन दफन का इंतजाम करते हैं और जो पैसे लिए जाते हैं सोसाइटी के नाम पे उसे कब्रिस्तान की चार दीवारी या कब्रिस्तान में रोशनी का इंतजाम किया जाता है, इस तरह के मामलात के लिए पैसे इकट्ठे किए जाते हैं। अगर कहा जाए कि कब्र की जगह बराए फरोख्त तो ऐसा तो कानूनन भी मना है,
ऐसा होता है,
ऐसा हो भी सकता है। अगर आप नॉर्मली हम कब्रिस्तान जाएं तो वहाँ सोसाइटी का बंदा तो नहीं होता, गोरखन होता है, उसे कुछ दे दिला के कुछ उसकी मजदूरी तय करके वो आपको जगह कब्र की जगह दिखा देता है और वहाँ कब्र बना देता है, तो इस मामलात में मद में वो अपनी मजदूरी की मद में पैसे ले लेते।
ये जो पैसे लेते हैं क्या ये गवर्नमेंट लेती है या कुछ मखसूस अफराद लेते हैं?
ये गवर्नमेंट डायरेक्टली तो नहीं लेती, ये वो कुछ मखसूस अफराद या कोई कमेटी या तंजीम होती है वो लेती है जो कि उसी कब्रिस्तान के ऊपर खर्च करने की पाबंद है, उस पैसे से किसी कोई और काम या कोई बिजनेस नहीं किया जा सकता, वो सरीहन सिर्फ कब्रिस्तान के ऊपर ही खर्च की जा सकती।
क्या ये अमीर और गरीब दोनों से लिए जाते हैं?
नॉर्मली जहाँ गरीब लोग गरीब आबादी हैं वहाँ जो मुकामी मोहल्लेदार हैं वहाँ हम ये चीज नोटिस करेंगे कि दिल लोगों के दिल बहुत खुले होते हैं, सारे मोहल्लेदार मिलके सारे मामलात कर लेते हैं, लेकिन ज्यादातर ये जो अमीर पॉश एरियाज हैं वहाँ ज्यादा पैसे लिए जाते हैं।
क्या आपके पास कभी कोई इस तरह कब्र बराए फरोख्त या इस तरह का कोई केस आया है?
जी कुछ अरसा पहले एक मेरे दोस्त मोहल्लेदार थे वो अब्रॉड थे, जब वो वापस आए और अपने वालिद की कब्र पे फातह खाने के लिए गए तो उनके वालिद की कब्र की जगह कोई और कब्र थी, क्योंकि वो भी कोई 3-4 साल बाद आए थे अब्रॉड से, तो हमने सेशन जज साहब के पास पिटीशन भी फाइल की। तो ऐसा होता है कि जो मतलब कब्रिस्तान में कब्र के ऊपर कब्र बनाई जाती है, लेकिन इस चीज को प्रॉपरली अगर रेगुलेट करें तो इस चीज से बचा जा सकता है।
केस क्या था?
हाँ जी केस के बारे में वो ये था जी, जब दोबारा आए थाने में गए उन्होंने कहा जी इस कब्र की बेहरमती से बेहतर है जो हो गया वो अनजाने में हुआ, उस बारे में कोई शोर भी नहीं है, तो अगर ऐसा हो गया तो आप अपना जो भी है फातिहा वो आप घर में बैठ के भी पढ़ सकते हैं, कुरान खानी घर बैठ के भी कर सकते हैं, उनको अजर व सवाब बख्श दें, लेकिन इस चीज को मतलब अवॉइड किया जाए, तो फिर उस केस की आपस में राजीनामा करवा दिया गया, बैठ के मामला तय हो गया। जी दावत इस्लामी का ये प्रोग्राम बड़ा जो मौजू है आज का बड़ा अहम है, अगर इसके ऊपर प्रॉपर रिसर्च और प्रॉपर इसके ऊपर गो थ्रू किया जाए तो हमारे मामला तो बहुत बेहतर हो सकते हैं, और मैं दावत इस्लामी वालों का शुक्रगुजार भी हूँ कि ऐसा एहसास टॉपिक जो है ना जी वो लोगों को उससे शऊर दे रहे हैं और आगाही दे रहे हैं।
देखिए इसमें भी बाकायदा गैर शरी काम है ना, जमीन का बिकना जो कब्रिस्तान की है उसको कोई तो कौन मालिक है, कैसे बेच रहा है वो, उमूमन ये जमीनें वक्फ हो जाती हैं, अलॉट उसके लिए दे दी जाती हैं कब्रिस्तान के लिए या इसका कोई भी मतलब का तरीका होता है, तो अब ये पता होना कि ये जमीनें बिक रही हैं, कब्र की जमीन बिक रही है, इसको मतलब बाकायदा इसकी ब्लैक हो रही है कि जो ज्यादा दाम देगा उसके लिए ये चली जाएगी। अब एक शख्स के घर में जनाजा पड़ा हुआ है, मैयत पड़ी हुई है, वो जाकर अमूमन हमारे यहाँ होता है कि जब कोई इंतकाल हो जाता है तो किसी को बेचेंगे, जाओ बेटा कब्र देख कर आ जाओ, जगह देख कर आ जाओ, तदफीन कहाँ होनी, अब वो जाए उसको तो जनाब वो पहले तो वो वहां का जो भी लोग करते धरते होंगे इनके साथ इसका मामला करना पड़ेगा। अच्छा फिर हमारी भी फरमाइश और ख्वाहिशें होती हैं कि जनाब ये अजीज ये रिश्तेदार इसके करीब 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 करीब, हालांकि रिवायतों का खुलासा ये है कि अपने मुर्दों को अच्छा पड़ोस देने की तरकीब दे, यानी नेक आदमी के कुर्ब में तदफीन करनी चाहिए, ये तो हमारी सोच होनी चाहिए, ये हमारी जब तदफीन हो और हम अपने घरों में भी अगर रखे कोई हरज नहीं है कि मेरी तदफीन किसी नेक शख्स जिसके बारे में हुस्न-ए-ज़न होगा कि एक नेक परहेजगार शख्स था, तो उसके करीब अगर कब्र मिल जाए तो इसकी तो तरगीब हदीस पाक के अंदर हमें मिलती है। लेकिन हमारे अमूमन चलो ये चला है कि वो माँ के करीब होगी तो वालिद के करीब होगी, तो इसमें ये होता है कि जनाब जब फातिहा करने के लिए जाएंगे तो सारा एक ही साथ एक साथ फातिहा वगैरह हो जाता है, लेकिन अब देखिए कि इसके लिए भी किस कदर इनको जहमत उठानी पड़ती होगी, और ये जिनका काम सिर्फ और सिर्फ ये था कि ये कब्र खोदते और कब्र खोदने के बाद इसके कब्र बनाते, उजरत लेते हैं ये इसकी, लेकिन अलॉटमेंट हो जाना, फिर इसके साथ साथ दीगर माफिया का कब्रिस्तान की तरफ आ जाना, और قبریں کھود کر اس میں سے چیزیں نکال لینا، یہ سب ہو رہا ہے. اور یہ ہونا ان وکلا کو بھی پتا ہے، یہ ہونا عوام کو بھی پتا ہے. ایک عوامی تاثرات تھے ہمارے پاس کہ جن کے ساتھ واقعہ ہوا، اور ایک اور تھے جو ان کی ساری کیفیت بتا رہے ہیں. آئیے وہ بھی ہم آپ کو دکھاتے ہیں. پہلے چلے کال لے لیتے ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میں محمد فاروق اتاری باب المدینہ کراچی اولڈ سٹی ایریا سے بول رہا ہوں. جب پچھلے دنوں ہمارے عزیزہ کا انتقال ہو گیا تو کراچی کے ایک پوش علاقے میں قبر کی تیاری کے سلسلے میں جانا ہوا، لیکن کوئی قبر کا انتظام نہیں ہو رہا تھا. تو ایک خالی جگہ کی طرف اشارہ کیا تو گورکھ نے بتایا کہ یہ جگہ تو بک ہو چکی ہے، اس کا کانٹیکٹ نمبر ہے میرے پاس. چنانچہ اس سے کانٹیکٹ کیا گیا تو انہوں نے کہا کہ ہم نے یہ جگہ 60,000 روپے میں خریدی ہے. تو ان کو بتایا گیا کہ بھائی یہ مسئلہ ہے، تو انہوں نے بولا ٹھیک ہے میں اس کو بیچ دیتا ہوں لیکن گورکن سے بات کروائیں. تو گورکن سے کہا کہ کوئی اور قبر ہے، تو بتایا کہ آگے ایک کارنر کی جگہ خالی ہے. چنانچہ انہوں نے یہ قبر 60,000 میں بیچی اور آگے کارنر کی قبر 125,000 میں خریدی. تو یہ ہے صورتحال. اللہ تعالیٰ مسلمانوں پر رحم و کرم.
آمین.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. دیکھیں ہم سلسلہ کر رہے ہیں اور ہم آپ کو ایک معلومات فراہم کر رہے ہیں، ایک ذہن دینے کی کوشش کر رہے ہیں کہ یہ کرائم اس کرپشن کو روکنے کے لیے بھی ہمیں اپنا مثبت کردار ادا کرنا چاہیے. اس طرح کی یہ خریدنے کے معاملے کو، پھر بیچنے کے معاملے کو، پھر خریدنے کے معاملے کو اگر روکنا چاہتے ہیں آپ تو جس کا جو کام ہے وہ کریں. قبرستان بھر گئے، قبرستان اور بنیں گے. ارے زمین ہے یہ قبروں کے لیے، قبرستان کے لیے بھی پھر اس میں وسعت ہوتی رہے گی. یہ پورا ایک سسٹم ہے، اس سسٹم کو ہم اس کے پروپر شرعی طریقے کے مطابق چلائیں گے. باقاعدہ ایک اس کا ایک شرعی بورڈ ہو، علماء اسلام، علماء دین، مفتیان اسلام، مفتیان دین اس کے اندر بیٹھ کر یہ سارا ڈیسیجن لیتے رہیں. اور یہ مطلب ایکسٹینشن ڈیفینیٹلی ایکسٹینشن ہوگی. جب زندوں کے لیے آبادی بڑھ رہی ہے تو ظاہر جن کی تدفین ہوگی ان کے لیے بھی آبادی بڑھتی چلی جائے گی. تو یہ ساری چیزیں بہت ضروری ہوتی ہیں. آئیے دوسری کال سنتے ہیں.
اعجاز احمد اتاری جام کوٹ مدیر کراچی. میرا سوال ہے کہ خبر برابر رحمت میں کہ ہمارے طرف کچھ لوگ ایسی جگہ پر میت کو دفن کرتے ہیں جو کہ ان کی قبرستان کی ملکیت نہیں ہوتی اور کسی دوسرے کی ملکیت ہوتی ہے. اور ابھی ایسا ہوتا ہے کہ ایسی جگہ پہ دفن کرتے ہیں عام گزرگاہ. ایک ہماری طرف روڈ ہے جس سے عام گزرگاہ ہے جو قبرستان کے ساتھ ہے، اس کنارے کنارے کے ساتھ میت کو دفن کرتے ہیں. اس سلسلے میں وہ لوگ روڈ کا کچھ حصہ بھی کاٹ دیتے ہیں جس کی وجہ سے راستہ کم ہونا شروع ہو گیا ہے، وہ روڈ کی حدود کم ہو گئی ہے. اس سلسلے میں اپنے مدنی پھول ارشاد فرمائیے. جزاک اللہ خیر.
آمین. دیکھیے عرض یہ ہے کہ قبرستان کی جو جگہ مخصوص ہے مسلمانوں کی وہی تدفین کریں. اگر آپ نے کسی اور کی جگہ پر یعنی وہ آپ کی کسی اور کی مل کے اور آپ نے وہاں پر تدفین کر دی تو اس کی شریعت نے اجازت نہیں دی ہے. لہٰذا مدنی نتیجہ یہی ہے کہ اپنے مرحومین کو وہی دفن کریں، ان کی تدفین وہی ہونی چاہیے جہاں مسلمانوں کے قبرستان کے لیے جگہ رکھی گئی ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. جو قبرستان کے حوالے سے جو میں نے کہا کہ کچھ ایسے واقعات ہوئے ہیں، آئیے ان کے ہم تاثرات آپ کو دکھاتے ہیں.
قبر پکی کرتے ہیں، وہ ہمارے ساتھ موجود ہے، آپ کیا کہنا چاہیں گے اس حوالے سے؟
جو اس کی ہڈیاں وڈیاں ہوتی ہیں صحیح ہے، پھر یا تو اسی میں اور کھڈا کر کے اسی میں ڈال دیتے ہیں یا تو نکال کے کسی اور قبر کے اندر کر دیتے ہیں.
آرڈر آتا میت کا تو قبر کلٹی جب کرتے ہیں تو مقصد ہے جو ہڈیاں وڈیاں ہوتی ہیں وہ ڈالتے ہیں دوسری قبر میں. یہاں بیچنے والا کوئی سسٹم نہیں ہے.
یہاں پر بڑی مہنگی داموں میں قبریں بکتی ہیں.
نہیں نہیں جھوٹ بول رہے بھائی، جھوٹ بول رہے.
قبر کتنے میں بکتی
ہے بھائی؟ 4,000 5,000 4,000 5,000 6,000 بس.
میں یہ کہنا چاہتا ہوں یہ قبرستان کا جو حساب کتاب ہے بہت خراب ہے.
کیا مطلب؟
پرانے قبر کے اندر ہی لگا لیتے ہیں قبر کو، تو دونوں ایک ساتھ آتے ہیں، بولتے ایک بولتے ہمارا، ایک بولتے ہمارا، یہ اندر دفن ہے.
غریب آدمی کے اوسط سے بہت باہر ہے، 5,000 3,000 8,000 10,000 15,000 یہاں تک کہ 20,000 25,000 بھی.
یہاں کیا کون سی سستی مل رہی ہے؟ یہاں بھی مہنگی مل رہی ہے، سب لین مافیا اور کچھ بھی نہیں ہے.
اندر کھدواتے، کود کود اندر ڈالتے، پھر لپائی کرتے، پھر اس کے اوپر نیا مردہ آتا ہے.
آپ کی طرح ہم بھی سنتے ہی ہیں کہ وہ لوگ بہت زیادہ ویٹ لیتے ہیں، بہت پریشان بھی کرتے ہیں، ڈبلنگ بھی کرتے ہیں، ایک کے اوپر ایک دوسری قبریں بھی بنا لیتے ہیں. ये है कि हमने भी ऐसे ही सुना है, आज तक कभी देखा नहीं।
तो इससे क्या फायदा क्या होता है, नुकसान क्या होता है?
बस उनकी एक ही जगह पे दो मुर्दे चलेगा, उनका ये फायदा है।
भाई मसला ये है कि यहाँ करीब की कब्र जो है उसके रेट अलग है, और जो दरमियान की कब्र है उसके रेट अलग है। इन्होंने समझो कारोबार बनाया हुआ है यहाँ पे, हालांकि जगह नहीं है बिल्कुल, लेकिन उसके बावजूद भी ये जगह निकाल के देते हैं, और जो गरीब आदमी है उसके लिए बोलते जी बिल्कुल ये मुस्तहिक है, इसको आप ऐसे ही कर लो, तो मना कर देते कि भाई हमारे पास जगह नहीं है।
ये लोग हैं इधर सालों से नहीं आते, किसी को ये नहीं पता कि मेरे रिश्तेदार की कब्र कहाँ है कहाँ नहीं।
दो औरत आती है, वो उस तरफ चली जाती है, कब्र में कूदते कूदते एक हड्डी नजर आती है, वो हड्डी में तावीज लिख के वहीं पे दफनाती है, काले उनके गर्दन काट के अंदर डालते हैं, तावीज बना के डालते हैं, वो वहां से फरार होते हैं। अक्सर मैंने देखे, गोरखा ने कब्र खोद रहा था, कब्र खोदने के बाद वहीं पे मर गया। जब कब्र खोदा एकदम खुशबू आने लगा, खुशबू उसके नाक में सूंघ गया, उससे बेहोश हो गया, वहीं पे मर गया।
बारिशों में कब्रें खुलती हैं तो फिर वली भी दिखते हैं और जालिम भी दिखते हैं।
रोने की आवाज आई है ये बाउंड्री में।
हमारे पास भी कई लोग आते हैं, हमें लालच देते हैं कि आप पैसे ले लो हमारे से, हमारे साथ ताउन करो, हमें हड्डियां दो, ये वो, लेकिन हम लोगों के कब्रिस्तान में ऐसा होता नहीं। वो ये कहते हैं कि हम यूनिवर्सिटी में पढ़ते हैं, हम कॉलेज में पढ़ते हैं, हमें तजर्बे के लिए चाहिए जी, या फिर हमें डॉक्टरी कर रहे हैं वहाँ तजर्बे के लिए चाहिए, लेकिन उनकी शक्लों से अंदाजा हो जाता है, अल्लाह माफ करे, मुनकी होगी शक्लें होती हैं उनकी।
मैंने तो यही अभी करी थी 2 महीने पहले, तकरीबन 9,000 रुपए की कब्र।
इन्होंने कुछ देखा था?
मैं यहाँ फातिया कर रहा था, सामने मैंने देखा था बड़े बड़े बाल थे और शक्लें, यानी कि ये काली काली सी शक्लें हुई थी उनकी ना, चेहरे पे जिसको कहते हैं ना कशिश, वो चीज नहीं थी, बकरे की मुंडी वगैरह और कुछ और चीजें भी थी उनके पास। तो मेरे को देखते के साथ ही पहले तो उन्होंने इशारा करा जाओ, मैंने बोला भाई मैं तो फातिया करने के लिए आया हूँ, तो बोलने लग गए नहीं जाओ, हमारे काम में रुकावट आएगी, जाओ, काला इलमी कर रहे होंगे बैठे हुए कब्र के पास बैठे हुए, और क्या करेंगे, आप खुद सेंस रखते हैं।
कब्र को खाली करके उसमें से जो हड्डी वगैरह निकलती है तो वो ले आकर ये फरोख्त करते हैं, डॉक्टर वगैरह जो है इसके लिए प्रैक्टिकल वगैरह करते हैं, डॉक्टर के अलावा जो है बाल लोग बोलते दवा बनती है इसकी, इसकी ये कमेटी बने जो इसके लिए केयर करे, जो इसकी निगरानी करे, जो ले जाने वाले उसको अब जितना सजा दी जाए, जो इंसानी अज्जा को लेके जाते हैं उनसे या तो वो जादू करते हैं या डॉक्टरों को फोकस करते हैं या बाहर मुल्क भेजते हैं।
ऐसे ये अभी सिंध साइड के ऊपर हुआ था कि वो बच्चों की कपड़े खोदे जा रही हैं, उनके निकाले जा रहे हैं, गुलशन का एक वाकया आया था अभी, उधर से 30 से 40 बच्चों को क्या में निकाले गया था कब्रिस्तान के अंदर से, ये मीडिया के ऊपर बिल्कुल वायदे तोड़ के ऊपर कपड़े खोदते हुए उनको पकड़ा था तो भाग गए थे वो लोग। मीडिया वालों ने ये बताया था कि ये डॉक्टरियों के अंदर काम आता है और दूसरा क्या में इनकी दवाइयां वगैरह बनती हैं, और ये एक कब्रिस्तान का नहीं, कम से कम 4 से 5 कब्रिस्तान के वाकया। तो
इनके साथ भी कुछ इस तरह का वाकया खुद हुआ था?
कारोबार तो अच्छा खासा चलता हुआ ना, तो मेरा कारोबार खत्म हो गया बिल्कुल, तो मतलब मैं परेशान था काफी दिनों से ना। साले ने मेरी बेगम को बताया, कहने लगा एक आलिम है उनको मैं ले आता हूँ, तकरीबन पैसे लेते हैं वो 5,500 रुपए ना।
आलिम थे या आमिल थे?
आमिल थे वो, तो उन्होंने बोला 5,500 रुपए वो लेंगे, उतारा कर देंगे, 5,000 रुपए एडवांस लिए, कहने लगे शाम को सामान लाऊंगा, इसका उतारा वगैरह करेंगे। वो ले गया, इंसानी हड्डी थी, खोपड़ी थी, इंसान के हाथ थे, फिर उन्होंने मुझे नारियल दिया, कहने लगे रात के तकरीबन 1 बज रहा था, बोल रहे कब्रिस्तान जाओ, मैं यहाँ से पढ़ाइयाँ शुरू कर रहा हूँ, संदूर वंदूर जला रहा हूँ, पता नहीं हड्डियाँ काटा पीटी कर रहा था वो, तो मैं यहाँ आया 1 बजे के टाइम, मैंने नारियल पुरानी सी कब्र ढूंढ के, गोरखन ने मुझे पकड़ भी लिया था, उसके बाद मतलब ये वहाँ से वो पढ़ाई करता रहा, मेरी यहाँ हालत बुरी होती रही, मैं वो कब्र खोदता रहा, वो कहना जितनी गहराई में खोदोगे ना तुम्हारा उतना काम तेज होगा। वहाँ से जब मैं निकला हूँ तो मेरी हालत बुरी हो गई थी, 1:30 बजे का टाइम था, तो आमिल ने जो है मेरे को इतना बेवकूफ बनाया, 5,500 रुपए लेके मेरे भाग गया। फोन मतलब करा तो उसकी वाइफ ने मुझे कहा कि भाई वो तो पहले भी जो है ना कितने 1.5-2 लाख रुपए किसी के बड़े ताजिर के खा गया, आखिर में वो खाना खा रहा था घर के अंदर बैठा हुआ, वो आया ताजिर अपने गाइडों के साथ, उसने बोला मार दो फायर से, फायर मार दिया और वो मार के चले गए।
सुना है कि बाज कब्रिस्तान में ना महंगे दामों में कब्रें बिकती है,
पहले से ही लोगों ने परचेज करके रखी हुई है, 50-50 हजार 60-60 हजार रुपए की लोग कब्रें खरीदते हैं।
50,000 की कब्रें क्यों बेच रहे हैं बोलता नहीं
सर? ये कब्रिस्तान तो बंद हुए भी आपको पता है डेट क्या है इसकी, ये तो बंद हुआ हुआ है, अभी भी कब्रें निकल रही है इसमें, हफ्ते में 3 या 4 तो हम देखते हैं जिसकी नमाज जनाजा इधर ही पढ़ाई जाती है। गोरखन क्या है, क्या कमाना चाहिए? अब आप मुझे ये बताएं ना, 2-2-3 दिन गाड़ियां लेके बैठा हुआ है, मतलब इन्होंने कुछ कमाया है तो नजर आ रहा है। वो ना कब्र का क्या है, कब्र खुदाई वाला क्या लेता है आपके हिसाब से? 500 रुपए 800 रुपए।
आपके साथ भी कोई ऐसा वाकया हुआ है?
सामने ही बैठे हैं तो हम ये देख रहे हैं कि कब्र
25,000 से लेके लाख लाख सवा सवा लाख लाख रुपए की बिक रही है, जिसपे मेरे वाले साहब खुद तदफीन है सोसाइटी कब्रिस्तान, जो बताते हैं मजबूरी, उनसे रिक्वेस्ट कर करके हमने ये कब्र जो है 25,000 में उनसे खरीदी है।
सुना है कि यही गोरखा ने ना और बड़ी बड़ी गाड़ियों में घूम रहे हैं।
हमें लोकल फोन खरीदना, जो आम 2,000, 6,000, 7,000 का, तो वो खरीदना मुश्किल होता है, और फिर भी हमें कब्र के इतने ज्यादा पैसे देने पड़ते हैं। इनके घर देखो, इनके यहाँ घर में सहूलतें देखो और हमारे घर में सहूलतें देखो, क्या है।
सुना है कि कब्रें बहुत महंगी दामों में बिकती है, क्या ऐसा है?
जी बिल्कुल, यहाँ ऐसा है। पहली बात ये कि यहाँ पर बड़े लोगों को, यानी कि जो अपर लेवल के लोग हैं, अमीर आदमी है, उसको तो बआसानी यहाँ पे कब्र मिल जाती है।
इतने दामों में
लाख से तो ऊपर ही जाती है इनकी कब्रें, वो बड़ी जगह भी घेर लेते हैं। अभी हाल ही में हमारे एक इस्लामी भाई हैं, इनके वालिद साहब का इंतकाल हो गया था, उनको पहले मना कर दिया गया कि यहाँ पे जगह नहीं है, फिर उन्होंने सोर्स लगाई, बातचीत करी, कम से कम करते करते भी उनको 25,000 रुपए में यहाँ पे बड़ी मुश्किल से तंग जगह दी गई कि जहाँ पर एक शख्स खड़ा होकर फातिहा भी नहीं पढ़ सकता।
एक तो कब्रस्तानों में जगह भी खत्म हो गई है, मरने के बाद भी इतनी जगह महंगी मिल रही है, आम बंदा तो अफोर्ड नहीं कर सकता। वो भी पैसे गवर्नमेंट के खाते में नहीं जाते, वहाँ लोगों ने अपने ठेकेदार बिठाए हुए, जो कब्र आज से कुछ टाइम पहले 3-3, 4-4 हज़ार रुपए में गवर्नमेंट हिसाब पे हो जाती थी, अब वो 25,000 रुपए लड़ झगड़ के करते हैं। लोग बताते नहीं है, उनको कब्रें नहीं मिलती, और कब्रों की जगह मांगे तो 5-5, 6-6 लाख की भी मिलती है उनको कब्रें। आंखों देगी सबकी बात है, हर कब्रस्तान के बाद जो जो फूल हो गए कि इसके बाद कब्र बनाने की जगह नहीं है, और हम तो रोजाना कब्रस्तान के सामने बैठे हुए हम देख रहे हैं जनाजे आ रहे होते हैं, दफन हो रहे होते हैं, कब्र नहीं मिल रही, और वो महंगी लेके कब्र ले रहे हैं, तो जगह कहाँ से मिल रही है।
एक आदमी के लिए 1,00,000, 1.5 लाख, 2 लाख रुपए मरने के लिए भी जरूरी है कि कब्र भी खरीदनी है और कफन का कपड़ा। मेरे मामू का अचानक इंतकाल हो गया, मैं कब्रिस्तान में जिंदगी में पहली मरतबा रात के वक्त 3:30 बजे मैं कब्रिस्तान में कब्र देखने गया। जो गोरकन होते हैं उससे मुलाकात हुई तो उससे पता चला कि भाई वैसे 1,00,000 रुपए 70,000 रुपए हो जाएंगे, बहुत यानी कि तकलीफ दे मरहला था, लेकिन फिर आखिरकार वो 60 या 70,000 में गालिबन वो कब्र हमने खरीदी।
ये बाज वो लोग हैं जिन्होंने अपने जाती तजर्बात भी बताए, कुछ देख रहे हैं, कुछ इनको सुनबुन है, तो ये सब कुछ हो रहा है। अब ये कि मैं यहां ये जरूर वजाहत कर दूं कि गोरकन जो कब्र खोदते हैं, देखिए हर गोरकन बेमान नहीं होता होगा, मैं नहीं कह सकता कि हर गोरकन ऐसा है, देख अच्छे बुरे कहा नहीं होते, तिजारत करते हैं, इतनी बड़ी मार्केट बनी हुई, मार्केट में काम करने वाले चंद ईमानदार भी होते हैं, बेमान भी होते हैं, मोबाइल फोन बेचते हैं ईमानदार भी होते हैं बेमान भी होते हैं, फ्रिज बेचते हैं बेमान भी होते हैं ईमानदार भी होते हैं, गोश्त बेचते हैं ईमानदार भी आते हैं बेमान भी आते हैं, जानवर बेचते हैं, अभी बकरा ईद के लिए जानवर लेने जाएं तो ईमानदार भी मिलते हैं बेमान भी मिलते हैं, दो नंबर का मतलब बिल्कुल वो काम करते हैं, अनाज खरीदो तो ईमानदार भी मिलेंगे आपको बेमान भी मिलेंगे, बिल्डिंगें खरीदो तो ईमानदार भी लोग मिलेंगे बेमान भी मिलेंगे, कहीं ईमानदार बहुत कम है तो कहीं बेमान थोड़े कम है, लेकिन उमूमन यहां पर ईमानदारी जो है ना वो बहुत कम रह गई है, बहुत कम रह गई है। यानी वो जो हदीस पाक है ना कि इस उम्मत में दो चीजें पहले उठाने की, जो हदीस पाक में आया है कि एक हया दूसरी अमानत, तो तुम अल्लाह ताला से दुआ क्या करो, अल्लाह ताला हमें हया और अमानत दोनों अता फरमाए, यानी ये पहले उठा ली जाएंगी हया और अमानत। अब आपके सामने कि बहुत सारी चीजें ऐसी होती है जो आदमी वहां का अमीन होता है वो उसको मतलब कि उसमें खयानत नहीं कर सकता, अब ये सारी चीजें जो एक आम आवाम को पता होती हैं, इसको रोकने के लिए जाहिर है कि हमें नेकी की दावत देनी पड़ेगी। जो गोरकन इस्लामी भाई होते हैं इनको भी दावत इस्लामी के मदनी माहौल में, आशिकान रसूल के मदनी माहौल में लाना, फिर कब्र और आखरत के बातें, फिर वहां के नेकी की दावत के अंदाज, तो इंशाल्लाह तबारक व तआला रोकथाम की जा सकती है। जो जो इस ऐसे इदारे ऐसे शोबे हैं जिनका काम ही इन जराइम को इन क्राइम को रोकना है, इन्हें भी जाहिर नेकी की दावत की जरूरत, हम अपने इन सिलसिलों के जरिए आपको इस एहसास को भी उजागर करने की हम कोशिश करते हैं कि ये जितनी भी करप्शन बेमानियां बददियानतियां गुनाह ये सब जो बढ़ रहे होते हैं ना, ये सिर्फ चिखने चिल्लाने से खत्म नहीं हो जाएंगे। या ऐसा नहीं है कि हमने ये चार चीजें आपके सामने लाकर हाईलाइट कर दी, आपको एक सनसनी हो गई और आपको एक तश्वीश हो गई और हमने वो क्या लाकर दिखा दिया ये वो ठीक है, आप चले इस बहाने मदनी चैनल के सामने बैठे तो हैं, लेकिन इन चीजों की रोकथाम क्या, रोकथाम के लिए जो है ना जो सबसे बुनियादी बात जो मैं पिछले सिलसिलों में भी आपको बयान करता रहा हूं वो है दिल में खौफ खुदा का पैदा होना, अल्लाह ताला का खौफ पैदा हो जाए, रात के अंधेरे में कोई देखे या ना देखे कम से कम ये कि ये तो हमें पता है अल्लाह देख रहा है, तो जो भी ये बेमानियां करते हैं बददियानतियां करते हैं वो चुपकर अगर मुर्दा पर मुर्दा अगर उतार रहा है तो कोई है चुपकर अनाज में मिलावट कर रहा है, कोई है कोई दूसरा काम कर रहा है। खौफ खुदा पैदा हो तो सूद पर भी काबू पाया जा सकता है, मिलावट पर भी काबू कर सकते हैं, और ये कब्रिस्तान और कब्र के मामलात में होने वाले जो क्राइम और जराइम है इनको भी काबू किया जा सकता है। सबसे बुनियादी बात मैं अर्ज कर रहा हूं मीठे मीठे इस्लामी भाइयों, वो है दिल में खौफ खुदा का पैदा होना। हमारा इस सिलसिला में आपको सिर्फ इन चीज दिखाने के लिए नहीं होता, एक चीज उभारनी है कि नेकी की दावत की जरूरत है। कब्रिस्तान में भी जो लोग काम कर रहे होते हैं इनको भी नेकी की दावत देने की जरूरत है। कब्रिस्तान के गिर्द लोगों की आबादियां होती हैं, इन्हें भी नेकी की दावत देने की जरूरत है। दरसे कुरान अगर हमने ना बुलाया होता, ये जमाना ना जमाने ने दिखाया होता, यानी कि हम जमीन के ऊपर तो हैं, वहां तो करप्शन हम देख ही रहे होते हैं, तो जमीन के नीचे जाना है तो वहां जाने के लिए भी करप्शन से गुजर कर जाना पड़ता है, रिश्वतें देनी पड़ती हैं और मतलब पता नहीं क्या क्या करना पड़ता है। आप गौर कीजिए किस कदर दौर फितन है, ये किस कदर फितनों का दौर, इसमें भी दिल लगा हुआ है हमारा कि यार चलो तो मेरी मीठे मीठे इस्लामी भाइयों नेकी की दावत आम करें, बुराई से मना करने का जो सिलसिला है इसको इसको बढ़ाइए। ये कि यार चलो यार अपनी अपनी करो यार, क्या जरूरत है यार कौन पराये में पड़े, पराये में का एक दिन आपको ही खबर मिलना मुश्किल हो जाएगी, इतना क्राइम और इतना जराइम बढ़ जाएगा, कहां तक जा रहे हैं आप। नेकी की दावत, नेकी की दावत, नेकी की दावत, याद रखिए अवाम का काम नेकी की दावत देना है, और अगर वो उसको ये भी लगता है कि मैं नेकी की दावत दूंगा बुराई से मना करूंगा इससे फितना होगा तो फिर दिल में बुरा जाने। उलमा कलम से भी देंगे जबान से भी देंगे, और हुकूमत और जो इक्तदार होते हैं इनका काम होता है कि ये बाय फोर्स क्राइम को जराइम को और करप्शन को रोकें और इसको बंद करें। ये पूरी एक तकसीम होती है, हर कोई मतलब कि ये मारामारी नहीं कर सकता। तो हम आपके सामने रख रहे हैं कि ये कब्रिस्तान में भी सारी चीजें हो रही हैं, बल्कि अल्लाह करे कि वो लोग जो इन जराइम में मुब्तला हैं, मैं तो इनको समझा रहा हूं कि आपको हो क्या गया है, आपको क्या हो गया, आप सरपरस्ती कर रहे हैं, आप ये काम कर रहे हैं कब्रिस्तान से हड्डियां निकालना, कब्रिस्तान से कितने नाजायज और हराम काम है। अगर कोई नाजायज और हराम काम करके आपसे कोई हड्डियां या आपसे कोई ये जिस्म के आजा खरीद रहा है तो क्या आप इसको मतलब के बेचने का काम करेंगे, आप लाशों की दलाली करेंगे, लाशों की ब्रोकरी करेंगे, आप लाशों के लिए मतलब आप ऐसा काम करोगे आप। और इसी में आपने देखा कि एक एक कब्र में कई मुर्दे उतारने का हुआ, इस तो अमीर सुनत का एक बंदी गुलदस्ता है, आइए वो देखते हैं।
जो भी तदफीन के मसाइल हैं ये इनको सीखने होंगे, कब्र कितनी खुदनी चाहिए, कैसी खुदनी चाहिए, और मतलब कब्रों पर पांव नहीं रखना चाहिए। ये तो कब्रों पर घूम रहे होते हैं, बैठे होते हैं कब्रों पर, मजे से बातें कर रहे होते हैं, सब कुछ कर रहे होते हैं। तो बहरहाल ये कि इनको भी शरई मसाइल पढ़ने चाहिए, ये नमाज के अहकाम में आखिर में एक रिसाला है, वसीयतनामा या वसीयतनामा अलग भी मिल सकता है, मदनी वसीयतनामा, उसमें कुछ कब्रों के मसाइल हैं ये पढ़ लें। बहार शरीयत जिल्द अव्वल में चौथे हिस्से में थोड़े से सफे हैं, कम अज कम ये पढ़ लें तो कुछ ना कुछ मालूम हो जाएंगी। बहुत एहतियात से अपनी मौत को याद करते हुए ये सब करना है। जो भी मजदूरी कब्र खोदने की तय है उससे ज्यादा का सवाल नहीं करना है। दूसरों की यानी कि कब्र पहले से उसको खोद लेते हैं, खोद देते हैं, वहां की हड्डियां जमा करके कहीं और अपनी तरकीब बना लेते हैं, तो ये भी जायज नहीं है। कब्रें खोद कर कब्र की जगह ना बनाई जाए, नई जगह पे इसको दफन किया जाए।
जिस वेले असी कबर खटदे आ तो उस वेले जमीन विचो हड्डियां निकल आनियां, तो उस सूरत भी सन की करना चाहिए, जवाब बता फरमा दियो, जजाक अल्लाह खैरा।
हाँ, इसका मतलब है कि किसी की कब्र है ये जो गलती से खुद गई, तो ये जो हड्डी निकल आई तो इसका मतलब है कि ये किसी की कब्र है, और दूसरे की कब्र में दूसरे की कब्र खोद नहीं सकते मुसलमान की, तो इसलिए इसको वापस कब्र की तरह बना दे, दफन उसको बंद करके और दूसरी जगह कब्र खोदी जाए।
कयामत में एक एक कब्र से 70-70 मुर्दे निकलेंगे, तो जब कब्र में दफन ना करें तो कैसे निकलेंगे?
ये 70-70 मुर्दे का मशहूर तो बहुत है, लेकिन कोई ऐसी रिवायत हदीस
बापा, वैसे भी एक तो रिवायत तो मिलती नहीं है, बहुत मुश्किल से बहुत तलाश की नहीं मिली, और हो भी तो ये बिला कस्द होगा, यानी कि बाज कब्रें जैसे बाज औकात पुराने जमाने में जिहाद के दौरान इस तरह की हुई मामलात के एक ही जगह दफनाना पड़ा, یا ممکن ہے کہ وہ اس طرح کی صورتیں ہو جائیں کہ قبر کا پتہ ہی نہ چلے وہاں پر دوسرے کو دفنا دیا، تو ایسی صورتوں میں یہ ہو سکتا ہے. اور یہ اگر بالفرض روایت مل بھی جاتی ہے تو یہ 70 کا عدد صرف ایک مثال بیان کرنے کے لیے ہوتا ہے، ایسا نہیں کہ وہ 70 ہی نکلے ہیں.
69 اور ایک 70 نہیں، کئی جگہ 70 کی مثالیں ہوتی ہیں احادیث مبارکہ میں. تو وہاں ایک جیسے ہم بولتے ہیں تم کو 20 دفعہ بولا، تو 19 اور ایک 20 مراد نہیں ہوتی، کئی بار بولا. اور اجتماعی قبریں بھی تو بنی ہیں جہاد وغیرہ میں، تو اس میں 70 سے زیادہ بھی ہو سکتا ہے تدفین ہوئی ہو، کم بھی ہوئی ہو، اللہ بہتر جانے. اب بھی یہ زلزلہ آیا تھا اس میں بھی ہو سکتا ہے اجتماعی قبریں شاید بنی ہوگی، ایک قبر میں کئی کئی دفن کرنے کے بھی طریقے ہیں اس کے.
یہ جو بھی امیل سنت نے ماشاءاللہ ایک شرعی احکام بیان کیے اور بہت ساری باتیں اس میں بیان ہو گئیں، ایک کافی کنفیوژن سے ہمارے گورکن اسلامی بھائیوں میں، یہ ہم گورکن جو تھے نا قبرستان میں تدفین کرتے ہیں، ان کا ہم نے مدنی مذاکرہ کروایا تھا. ماشاءاللہ مدنی مذاکرہ مختلف عنوانات پر ہم کرتے رہتے ہیں، ہر ہفتے کو یہ مدنی مذاکرہ مدنی چینل پہ براہ راست نشر کیا جاتا ہے. آپ مدنی مذاکرہ ضرور دیکھا کریں، دیکھیں کتنی کام کی باتیں ہوتی ہیں. اور یہ گورکن و مختلف شعبہ زندگی سے تعلق رکھنے والوں کو ہم جمع کرتے ہیں، تو انہیں مدنی پھول دیے جا رہے تھے. تو ان میں یہ ہے کہ وہ 70 مردے قبر سے نکلیں گے. ارے بھائی، تو آپ کو تھوڑی ذمہ داری دی تھی کہ 70 مردے بندہ ڈالو کے نکلیں گے. پھر یہ پوری یہ دیکھیں کتنی اچھی وضاحت ہوئی کہ یہ اس طرح بھی ہو سکتا ہے، اس طرح بھی ہو سکتا ہے، اس طرح بھی ہو سکتا ہے. تو بس پیسہ کمانے کے لیے سارے مطلب کہ آپ کو راستے اور وہ مطلب کہ نظر آتے ہیں. پھر یہ جو پچھلے جو آپ نے جو مدنی گلدستہ دیکھا تھا جس میں ایک عوامی تاثرات بھی تھے کہ ایک مطلب کہ کالے بابا کے ہتھے چڑھ گئے آدمی، اب وہ کھوپڑیاں دے رہا ہے آپ کو، مڈیاں دے رہا ہے اور آپ کو یہ سب دے رہا ہے، بولو کہ جاؤ رات کے اندھیرے میں جا کر قبرستان میں یوں دفن کر کے آ جاؤ، اور آپ سے اتنے اتنے پیسے بٹور رہا ہے. یار آپ کو سمجھ نہیں پڑتی کہ یہ کرنے والے یہ کیا کر رہے ہوتے ہیں. ہم آپ کو اتنا بتاتے ہیں، اتنا بتاتے ہیں کہ بھائی دعوت اسلامی والوں کا روحانی علاج کا پورا ایک شعبہ بنا ہوا ہے. ہم نہ آپ کو پیسہ لیتے ہیں، نہ پائی لیتے ہیں، کچھ بھی نہیں لیتے. اور الحمدللہ ایک انتہائی شریعت کے دائرے میں رہ کر شریعت کے مطابق آپ کو ہم روحانی علاج دے رہے ہوتے ہیں، اور آپ چلے جاتے ہو کسی عامل کے چکر میں. ایک سے ایک نظر مطلب کہ وہ نظر وہ عجیب و غریب لوگ ہوتے ہیں. ہے یہ بھی ایک علم ہے، پتہ ہے آپ سب کو بھی ایسا ایک علم ہے، مگر پتہ نہیں پیسہ چاہیے ہوتا ہے یا پیسہ دینا ہوتا ہے یا کیا ہوتا ہے یا کون سی ایسی کیفیت ہوتی ہے کہ آپ ان کے ہتھے چڑھ جاتے ہیں. اچھے عامل یا تعویذات روحانی علاج کرنے والے ہوتے ہیں، اس کا انکار نہیں کرتا میں کہ نہیں ہوتے، لیکن جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر. آپ دیکھتے نہیں کہ یہ جو کچھ ہو رہا ہے یہ سب کیا ہے، ان میں ایک تعداد ہوتی ہے بے پردہ اجنبی عورتوں کے ساتھ مل ملاپ رکھتی ہے. بسا اوقات آپ کی لڑکی کو بلوا لیتے ہیں، یار ایسے ایسے گندے گندی ذہنیت کے اور گندے کردار والے لوگ ہوتے ہیں. کتنی مرتبہ مدنی چینل پر ہم نے یہ سمجھانے کی کوشش کی ہے، اپنے سلسلوں میں بھی بیان کیا، امیل سنت کے مدنی مذاکروں میں بھی یہ بیان ہوا ہے. خدا را ان کالے باباؤں سے بچیے، یہ قبرستان کا بھی اس طرح کے بہت سارے الٹے سیدھے کام کرتے ہیں. ہو سکتا ہے کہ قبرستان کے حوالے سے کوئی مثبت روحانی علاج ہوتا ہو، یہ میرے علم میں نہیں ہے، لیکن کرپشن کا دور ہے، کرائم کا دور ہے، بہت سارے گھرات کام غلط کام ہو رہے ہوتے ہیں، اور یہ مطلب کہ قبریں کھدوا رہے ہوتے ہیں، اور اس میں کیا پتا ہے کوئی الٹے سیدھے کام کروا رہے ہوتے ہوں. تو برائے کرم ان سے بچیے، اور دعوت اسلامی کا جو شعبہ ہے روحانی علاج کا اس سے رابطے میں رہیے. انشاءاللہ تبارک و تعالی آپ کو بالفرض اگر فوائد نہ ہوئے نا، دیکھیں شفا تو اللہ تعالیٰ دینے والا ہے، ڈاکٹر بھی دوائی دیتا ہے شفا نہیں دیتا. تو ہمارے یہاں بھی روحانی علاج جب ہوتا ہے تو ہم یہ ایک علاج دیتے ہیں، شفا نہیں ہے. ہم یہ نہیں کہتے کہ کریں گے تو آپ کو صحیح ہو ہی جائے گا، اللہ تعالیٰ نے شفا دینی ہے، اور اللہ کے کلام میں ماشاءاللہ شفا ہوتی ہے، لیکن جس کو شفا نہیں ملنی تو نہیں ملنی، اللہ کی مرضی نہیں ہے. جس کا کام نہیں ہونا نہیں ہونا اللہ کی مرضی نہیں ہے، جس کا قرضہ نہیں ہوتا نہ جس کی اولاد نے نہیں آنا اللہ کی مرضی نہیں ہے. تو جب اللہ کی مرضی نہیں ہے تو نہیں ہونا، ہونا تو وہی ہے جہاں اللہ کی مرضی ہوگی. لیکن ایک علاج آپ کو بیان کیا جاتا ہے کہ جناب یہ آپ کریں، ہو سکتا آپ کو فائدہ ہو، آپ سے کوئی پائی پیسہ تو لیا نہیں جاتا. مثال کے طور پر اگر کوئی فائدہ نہیں بھی ہوگا، اللہ تعالیٰ نے چاہا تو دعوت اسلامی کے اس طریقے کا آپ کو وہ نقصان نہیں پہنچے گا انشاءاللہ تعالی. مگر جن کے ہتھے آپ چڑھ جاتے ہو جو آپ کو اتنا بلاتے ہیں پھر بٹھاتے ہیں پھر ماذ اللہ بے پردہ عورتوں بچیوں کے ساتھ الٹے سیدھے واقعات ہوتے ہیں، پھر اخباروں میں اتنی بڑی بڑی ہیڈ لائنیں چھپتی ہیں، نہ جانے کیا کیا واقعات ہوتے ہیں، پھر لوگ ان کو مارتے بھی ہیں پیٹتے بھی ہیں پھر ان گندے برے عاملوں کو، تو یہ پھر اپنے انجام کو بھی پہنچتے ہیں اور بس صفا صفا نکل رہے ہوتے ہیں۔ بڑے بڑے پڑھے لکھے ملکوں کے اندر یہ ان جھوٹے عاملوں نے اپنی دکانیں کھولی ہوئی ہیں اور لوٹ مار مچائی ہوئی ہے۔ اب دکھی اور پریشانی کے دور میں، دکھ اور پریشانی کے دور میں لوگوں کو پتہ چلتا ہے تو اس طرح دور پڑتے ہیں، لیکن سمجھانے والے بھی تو آپ کو سمجھا رہے ہیں نا، جو فائدہ کرنے جاتے ہیں نقصان ہو جاتا ہے۔ اللہ کرے دل میں اتر جائے میری بات، تو یہ چیزیں ہمیشہ غور کرے۔ پھر ایک اور بات پتہ چلی کہ ہڈیاں نکال کے میڈیکل والوں کو دی جاتی ہے، تو ہمارے ماشاء اللہ اسلامی بھائی ایک میڈیکل سے تعلق رکھنے والے ایک شخص کے پاس گئے تھے اور وہاں پر باقاعدہ ان کے پاس ایک ٹیبل کرسی تھی جس پہ بیٹھ کے اپنے تاثرات دے رہے ہیں، تو ہمارے اسلام بھائی نے بھی ان سے کچھ سوالات کیے، تو وہ بھی ایڈمٹ کر رہے ہیں، وہ بھی ایڈمٹ کر رہے ہیں کہ ہاں مطلب کہ ایسا ہوتا ہے، اگرچہ وہ آرٹیفیشل باڈی پر بھی لے کر گئے لیکن اس بات کا اقرار ان کے اسٹیٹمنٹ میں موجود ہے کہ ہاں ایسا بھی ہوا ہے اور میڈیکل والے اور یہ سب کرتے ہیں۔ یہ ہڈیاں یہ چیزیں کو کہاں سے ملتی ہیں، کون سی قبر بک رہی ہے کہ اس قبر سے بکا یہ مردے کی ہڈی بکی ہوئی ہے، بزنس ہو رہا ہے یار، پلیز ٹرائی ٹو انڈرسٹینڈ، اٹس اے بزنس، کمپلیٹلی بزنس ہو رہا ہے۔ یہ کیسا بزنس ہے؟ کیا لاشوں کا بھی ویپار کیا جائے گا؟ کیا لوگوں کے مرنے کے بعد ان کے جسموں کا ویپار کیا جائے گا؟ واٹ از دس، ٹو مچ یار، ٹو مچ، مطلب رونگٹے کھڑے ہو جاتے ہیں نا۔ آپ کی ماں کے ساتھ، آپ کے والد صاحب کے ساتھ، آپ کے ساتھ اگر ایسا کوئی ہونے لگے تو، بلکہ میں تو ان میڈیکل والوں سے بھی کہتا ہوں، اب سوچو اگر یہ بولے گا آپ کی ماں کا لے لو، اور یہ کیسے ہوتا ہے، کیا ہوتا ہے، ذرا سنیے تو صحیح۔
میرا نام ڈاکٹر علی محمد میمن ہے۔ یہ جو ڈھانچے اکثر قبرستانوں سے نکالے جاتے ہیں وہ گورکھن لے کے یا تو اسٹوڈنٹ کے بھیجتے ہیں یا میڈیکل کالجوں کو سپلائی کرتے ہیں، اور ان ڈھانچوں کے ذریعے اسٹوڈنٹ جو ہے اپنی اسٹڈی کرتے ہیں۔ اور دوسرا یہ اکثر میڈیکل کالج میں یہ بھی ہوتا ہے کہ وہ گورنمنٹ خود خرید کر پھر وہ اپنے ڈائسیکشن ہال میں رکھتی ہیں، اس سے وہ طلبا سیکھتے ہیں، اور دوسرا ان کو دیتے ہیں جو کچھ ان کی سیکورٹی فیس لے کے پھر وہ اپنے گھر پہ لے جاتے ہیں، اس پہ وہ جتنا بھی ریسرچ کرتے ہیں یا جتنا کچھ ان کو اسٹڈی کرنی ہوتی ہے وہ کر کے پھر واپس ریٹرن کرتے ہیں اور اپنی جو سیکورٹی واپس لے جاتے ہیں۔ اصل میں کیا ہے کہ پہلے جو میڈیکل کالجز محدود ہوا کرتے تھے، چند میڈیکل کالج تھے، اب تو میڈیکل کالج اتنے زیادہ ہو گئے ہیں اور اسٹوڈنٹ بھی بہت زیادہ ہو گئے ہیں۔ اب جو اسٹوڈنٹ بڑھ گئے ہیں تو آرٹیفیشل باڈیاں بھی لائی جا رہی ہیں اور اس سے ان کو سیکھنے کا موقع مل رہا ہے۔ ہڈیاں بھی اسٹوڈنٹ کے کام آتی ہیں۔ اکثر کیا ہوتا ہے کہ میڈیکل کالج میں جو نا اسٹوڈنٹ کو، جیسے یہ عام کا حصہ ہے اس کو اپر لمب کہتے ہیں، یہ 10 اسٹوڈنٹ کو یہ الاٹ کر دیا، پھر یہ لے کا ایسا لوئر لمب ہے، یہ 10 یا 20 اسٹوڈنٹ کو الاٹ کر دیا، پھر جو ہے یہ ابڈامن ہے یہ الاٹ کر دیا، پھر ہیڈ ہے، نیک ہے، وہ الاٹ کر، اس طریقے سے مختلف ڈاکٹر ہیں، اس کی جتنی بھی ہڈیاں ہیں وہ اس کے پڑھائی کے لیے کام آتی ہیں، تو وہ یا تو میڈیکل کالج سے لے جاتے ہیں یا ان الیگل وے میں کسی کو گورکھن سے لے کے آتے ہیں، پھر گھر میں جا کے اس پہ اسٹڈی کرتے ہیں۔
تو یہ دیکھیے یہ بھی ہو رہا ہے، لہٰذا یہ جو ہڈیاں دیتے ہیں اس طرح کی چیزیں کرتے ہیں، یہ بھی شرن جائز نہیں ہے۔ آرٹیفیشل باڈیز ملتی ہیں، ٹھیک ہے، آپ کو کاسٹ بڑھ جاتی ہے تو واٹ ایور، لیکن آپ کو ناجائز کام کرنے کی اجازت تو یقیناً اس میں نہیں دی جائے گی۔ کال سنائیے۔
محمد شام، فیصل آباد، سردار آباد سے۔ جی ماشاء اللہ، جو آپ کا یہ چینل چل رہا ہے یہ بہت اچھا چل رہا ہے، یہ علم میں بہت اضافہ ہو رہا ہے۔ تو اس کا یہ سوال تھا کہ جو قبرستان میں یہ بزرگ وغیرہ بیٹھے ہیں جو نشہ وغیرہ کرتے ہیں، ان کو ملنا یا ان کے ساتھ بات کرنا، ان سے کچھ دینا لینا، یہ کیسا ہے؟
نہیں کیسا ہے، یہ نشہ کر رہے ہیں، یہ سٹے سٹے مار رہے ہیں، لگے دم تو مٹے گم، دنیا کماوے کھاوے، ہم ان لوگوں سے بھی کیا کوئی واسطہ رکھو گے؟ آپ ڈو کر کر کے رہیے، آپ کو بٹھائیں گے، بیٹھ جا بچہ، بیٹھ جا، تجھے نہیں پتا، وہ اتنے بڑے بڑے بال ہوں گے، وہ انگوٹھیاں پہنی ہوں گی، وہ مطلب کہ وہ موتیاں وہ ہار چڑھائے ہوں گے، آپ بھی مطلب بیٹھ گئے، بابا جی کچھ کر دو، بابا جی نے قبرستان کا راستہ دکھا دینا ہے۔ ارے بھائی کیا ہو گیا یار، علم دین حاصل کریں پلیز، میرے میٹھے میٹھے اسلام، علم دین حاصل کریں، آؤ دعوت اسلامی کے مدی ماحول میں آؤ، ان جعلی لوگوں سے آپ کو بالکل جان چھوڑ جائے گی۔ پر پورا ایک مافیا کام کر رہا ہے قبرستان، مافیا کام کر رہا ہے، کیا نہیں ہو رہا قبرستان کے اندر، अगर इनकी रोकथाम की जाए बहुत ठीक ठाक चीखो पुकार होगी, लेकिन अगर रोकथाम किया जाए तो आप देखिए मतलब ऐसा हो गया है कि रात अगर कोई इबरत के लिए कब्रिस्तान जाना चाहे ना तो उसको इबरत क्या मिलेगी, डर के मारे ही वो खत्म हो जाएगा, इधर से कोई आ जाएगा, इधर से कोई मोबाइल लूट के चला जाएगा, इधर से कोई जान से मार देगा, इधर से ये हो जाएगा, फना जगह ये हो रहा, फना जगह ये हो रहा है। एक वक्त था यार बुजुर्गों ने दिन कब्रिस्तान जाया करते इबरत हासिल करने के लिए, अब तो कब्रिस्तान में फातिया के लिए जाना मुश्किल हो गया है कि वहां पर इतना माफिया और इतना क्राइम मौजूद है। अल्लाह की पना, अल्लाह की पना, निकी की दावत आम करो मीठे मीठे इस्लामी भाइयों, निकी की दावत आम करे और इस तरह के जाली लोगों से बचने की कोशिश करें। कॉल सुनाइए।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु।
मेरा नाम मोहम्मद ज़ुहैब सिद्दीकी है और मैं ये वाकया आपके साथ शेयर करना चाहूँगा कि कुछ अर्से पहले अपने वाले साहब को मैंने ख्वाब में देखा और वजह यही बनी मेरे कब्रिस्तान जाने की कि कुछ अरसे तक मेरा जाना नहीं हो पा रहा था कब्रिस्तान। जब वहाँ पहुँचा तो ये देखा कि कब्र पे से ये मट्टी हटा चुके थे वहाँ के माफिया के जो लोग हैं और जो वहाँ पे मतलब अगर मैं कुछ अरसे शायद और ना जाता तो शायद ये कब्र को ही ख़त्म कर देते और उसकी जगह किसी और की कब्र बना दी जाती। और वहाँ जो है वो मट्टी वगैरह जब मैं डलवा रहा था तो वहीं के जो काम करने वाले बच्चे हैं उनसे मालूमात ली कि ये कौन मट्टी हटाता है और किस तरह से सारा मामला होता है। उन्होंने बताया कि ये गोरकन और दूसरे लोग जो वहाँ के हैं वो इन्वॉल्व होते हैं इसमें और ये हटा देते हैं मट्टी इसलिए कि उस जगह पे किसी को ज्यादा पैसों में या किसी की मुंतखब करदा जगह के वो एरिया बता देते हैं कब्रिस्तान में कि यहाँ कहीं मुझे कब्र आप बना दे, तो वो जो है कब्र बनाने के लिए सारा मामला करते हैं। और अगर आप अपनी कब्र को महफूज रखना चाहते हैं तो उसका तरीका भी उन्होंने बताया कि जो है आप ये कब्र ठेके पे दे दें, महीने पे दे दें, इस पर हम पानी भी डालते रहेंगे, इसकी देखभाल भी करेंगे। तो ये वहाँ सारे मामलात को देखने के बाद ये अंदाजा हुआ कि ये एक प्री प्लान तरीके से एक माफिया काम कर रहा है। अगर तो आप उनको मंथली पैसे दे रहे हैं तो आपकी कब्र महफूज है, अगर आप नहीं देते तो जो है वो इस तरह से उस कब्र को ये खत्म कर देते हैं। नई या पुरानी कब्र का अब सिलसिला ही नहीं है, अब सिर्फ और सिर्फ ये एक पैसे कमाने का तरीका बन चुका है और ये लोगों की मजबूरियों से फायदा उठा रहे हैं। हालांकि मेरा मामूल है कब्रिस्तान जाना लेकिन कुछ बिना पर मैं महीने से ज्यादा नहीं जा सका था जिसमें इन्होंने ये सारा मामला किया। ये देखते हैं कि अगर कोई महीना डेढ़ महीना नहीं आया है तो ये इसमें अपनी कार्रवाई शुरू कर देते हैं।
कब्र पे पानी ना डाला जाए, वैसे पानी ये जाया ही होता है। शुरू शुरू में अगर कब्र को थोड़ा पक्की करने के लिए कुछ पानी का इस्तेमाल किया जाता है, हाँ कब्र पर तर फूल या पत्ते इस तरह डाले जाए तो ये जब तक तर रहेंगे अल्लाह का जिक्र करते रहेंगे और इंशाल्लाह साहिब कब्र को राहत मिलती रहे। तो दुआ फातिया इसाले सवाब कब्र पे फूल वगैरह डालना जबकि कब्र पर पांव ना रखना पड़े। मुसलमान की कब्र पर पांव रखना, इस पर नजासत करना, इस पर बैठना ये इसकी शरीयत ने इजाजत नहीं दी है, नाजायज और हराम। तो यहाँ जबकि अगर आपको डाउट भी है ना कि ये कब्रिस्तान यहाँ कब्रें थी और अब इसे कब्र को खत्म करके यहाँ पर रास्ता बना दिया गया, जब डाउट हो तब भी वहां पर चलने की शरीयत ने हमको इजाजत नहीं दी है, इतनी एहतियात करनी है। तो ये तो कब्र खोद कर ही खत्म कर देते हैं। तो अल्लाह करे कि हम अपने मरहूमीन की कब्रों पर जाया करें। वैसे भी जुम्मा जुम्मा अपने वालिदैन की कब्र पाकर इंतकाल हो गया, हर जुम्मा को वालिदैन की कब्र पर जाना ये सवाब है, बल्कि वहां जाकर सूरह यासीन पढ़ने की बाकायदा हदीस पाक में फजीलत बयान की गई है। और ये भी रिवायतों में मिलता है कि जब आप एक ऐसे फर्द की कब्र पर जाते हैं जो दुनिया में आपसे मोहब्बत उल्फत करता था तो आपका उसकी कब्र पर जाना उसे फरहत देता है, ज्यादा जाया करें। इसमें इबरत भी है, सवाब भी है और नेकियां भी हैं और जो फौत हो गए इनके लिए भी करार और राहत का सामान है। ज्यादा बराए करम कब्रिस्तान इबरत के लिए जाएं, मगर मेरी मदनी इल्तिजा है कि ये जो कब्रिस्तान के अंदर जो करप्शन और जराइम और इस तरह की चीजें कर रहे हैं, भाई आपका काम कब्र खोद के देना, आपको नहीं आता मिसाल के पर 10 साल तक भी नहीं आया, आप कौन होते हैं उसकी कब्र को खोद कर दूसरे मुर्दे को उतारने वाले, कब्र को बेचने वाले। अल्लाह ताला से डरिए कहीं ऐसा ना हो कयामत के रोज पकड़ हो जाए और लोगों की कब्रों को बेचने वाला अपनी ही कब्र को तरसे। यानी आप देखिए यार, आप मुर्दे को मतलब के मरने के बाद उसकी जगह नहीं मिल रही उसको तस्फीन के लिए, आप नहीं मरोगे तो क्या आपने कब्र के लिए अलग से पैसे निकाल के रखे? और आपके घर वालों को अगर तकलीफ ही तो मरने के बाद आपको तदफीन करने के लिए, फिर आप क्या करेंगे उस वक्त? मरने के बाद फिर पछतावा होगा, क्या फायदा? अभी से तौबा कर लें। मेरे इस तरह के वीडियो क्लिप्स مفتی صاحب کو بھیجے تھے جو مجھے ملے تھے. آئیے مفتی صاحب کے تاثرات دیکھتے بھی ہیں سنتے بھی ہیں کہ وہ ان تمام تر ویڈیوز کو دیکھنے کے بعد مفتی صاحب ہماری کیا رہنمائی کرتے ہیں. آئیے دیکھتے ہیں مفتی صاحب کیا کہتے ہیں.
قبر کی حیثیت کا تعین ڈپینڈ کرتا ہے قبرستان کی حیثیت پر. مطلب وہ جو قبرستان کی جگہ ہے وہ شخصی ہے, کسی کی ملکیت میں ہے, یا وہ وقف کر دی گئی ہے, یا کوئی اور اس کی صورت نکلتی ہے. زیادہ تر جو قبرستان ہوتے ہیں وہ وقف ہوتے ہیں یا گورنمنٹ کی طرف سے مختص ہوتے ہیں, یا پھر یہ ہے کہ بعض جگہوں پر مثال کے طور پر جس نے جگہ وقف کی ہے قبرستان کے لیے تو اس نے کچھ حصے کو وقف نہیں کیا بلکہ چار دیواری لگا کر اپنے خاندان کے لیے الگ کر لی اور بقیہ جگہ وقف کر دی. تو جو یہ جگہ تھی یہ ظاہر بات ہے اس کے مالک ہوں گے, جب مالک ہوں گے تو اس میں وراثت بھی جاری ہوگی اور یہ جگہ بک بھی سکتی ہے. یہ لوگ قبریں بنانا چاہیں تو قبریں بھی بن سکتی ہیں. تو یوں جس طریقے سے ہر مال و اسباب کے تعلق سے بات کی جاتی ہے کہ یہ مال و اسباب کس کا ہے, کون اس کا مالک ہے, کون اسے استعمال کر سکتا ہے اور کون نہیں کر سکتا, اسی طریقے سے قبرستان کا معاملہ بھی ہے. جب بھی کسی کا انتقال ہوتا ہے تو ایک آفت اور ایک مشکل اور ایک پریشانی کا معاملہ ہوتا ہے اور لوگ ایک مشکل سے دوچار ہوتے ہیں, تو اس مشکل کیفیت کے اندر ہوش و حواس برقرار رکھنا بھی ضروری ہوتا ہے. جس جگہ مردے کو دفن کرنے جا رہے ہیں اس جگہ کی حیثیت کیا ہے اس پر بھی خصوصی توجہ دینا ضروری ہے. ایسے بھی کیس ہم نے دیکھے ہیں کہ کسی جگہ مسجد کا پلاٹ ہے, باقاعدہ مسجد کے لیے پلاٹ مختص ہے اور قبرستان کے برابر میں وہ پلاٹ ہے. قبریں آہستہ 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 بڑھتے 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 مسجد کے پلاٹ میں بھی قبریں بنا دی گئی, تو حالانکہ وہاں قبریں بنانا ہرگز جائز نہیں ہے. تو اسی طریقے سے یہ بھی ہوتا ہے کہ پلاٹ کی ایک حد ہے کہ بھئی یہاں تک یہ پلاٹ ہے, اس کے بعد لوگوں کی زرعی زمینیں ہوتی ہیں یا لوگوں کی جو ہے وہ ذاتی املاک ہوتی ہیں. یہ بھی دیکھا گیا ہے کہ بعض اوقات لوگ اس بات کا خیال نہیں کرتے, وہ آہستہ آہستہ دوسروں کی املاک پر قبریں بنانا شروع کر دیتے ہیں. تو دوسروں کی املاک پر قبریں بنانا تو ہرگز جائز نہیں ہے, اور ایسے میں قبر برائے فروخت کا جو یہ ایک جملہ ہے اس جملے کی دو حیثیتیں ہیں. ایک تو یہ ہے کہ قبرستان بھر گیا ہے تو اب مسلمانوں پر من حیث المجموع یا اجتماعی طور پر ویسے ہی یہ ضروری ہوگا کہ وہ اب نئے قبرستان کی تلاش کریں یا اس قبرستان سے متصل جس کی زمینیں ہیں اس سے یہ زمین خرید کر قبرستان پر وقف کریں تاکہ لوگ جو ہے وہ قبر اپنے مردوں کی تدفین دینی تقاضوں کے مطابق کر سکیں. تو ایک تو یہ ہے کہ اس طرح کی زمینیں بلا شبہ خریدی جائیں گی, خریدنے کی تاکید موجود ہے اور خریدی جا سکتی ہیں. دوسرا اس جملے کی دوسری حیثیت ہے, اور وہ حیثیت یہ ہے کہ کوئی شخص وقف کی زمین آلریڈی قبرستان کے لیے وقف تھی اسے بیچنا شروع کر دے تو یہ تو جائز نہیں ہے. بعض قبرستان ایسے ہوتے ہیں جو پرائیویٹ قبرستان کہلاتے ہیں, ممکن ہے چھوٹے شہروں میں اس کا وجود نہ ہو لیکن کراچی میں میں نے باب المدینہ کراچی میں میں نے دیکھا ہے کہ مخصوص خاندانوں کے یا قوموں کے قبرستان ہوتے ہیں. اب اس کی ہسٹری کبھی کوئی ایسا کیس آیا نہیں کہ بھئی کس طرح ذاتی طور پر یہ قبرستان بنے, کس طرح ان لوگوں نے خریدے. تو امکانات ضرور موجود ہیں کہ ابتدا ہی مثال کے طور پر چار چھ خاندانوں نے مل کر کوئی بڑا پلاٹ خریدا ہو اور اسے پھر تقسیم کر لیا ہو, تو یہ امکان بھی یہاں موجود ہے. باقی جو انہوں نے گفتگو کی ایک ایسا کیس ہوا کہ دوسرے مردے کو دفنا دیا گیا اور پھر جو وارث تھا اس نے کمپرومائز کیا اور دوسرے مردے کی توہین نہیں کی, یہ یقینی طور پر ایک قابل تحسین عمل ہے. اللہ تبارک و تعالیٰ سے جزا عطا فرمائے. اور اگر ان کی جگہ کوئی اور جاہل اور اڑیل قسم کا شخص ہوتا تو ممکن تھا کہ وہ اس قبر کو نقصان پہنچاتا, اور واقعتاً جو معاملہ ہونا تھا اس کا اظہارہ تو ممکن نہیں تھا.
میں مفتی صاحب کا شکریہ ادا کرتا ہوں. حالانکہ آپ بیرون ملک میں ہیں اور جب یہ ویڈیوز آپ کو پہنچی ہوں گی یقیناً آپ نے اس کو دیکھا سنا غور کیا ہوا ہوگا, اور ماشاءاللہ اس پر آپ نے اپنی ویڈیو بھیجی, اللہ آپ کو جزائے خیر عطا فرمائے. گورکن اسلامی بھائیوں کو بھی عرض ہے کہ وہ بھی اپنے آپ کو علم دین اور یہ مفتیان کرام اور علماء کرام سے وابستہ رکھے, کہ یہ بھی ایک پورا کام ہے, قبر, تدفین, جنازہ, کفن, اور یہ بہت ساری چیزیں, پھر قبر کی آگے تک خیال و نگہداشت اس کے معاملے میں, پھر ان کے جو ورثہ وغیرہ ہوتے ہیں, ان کے سب حوالے سے ایک شرعی پورا ایک یہ ایک علم ہے. آپ کو بھی ہونا چاہیے تھا یہ علم کہ آپ کتنا اس میں شریعت کے مطابق کر رہے ہیں, نہیں کر رہے, اس سے پہلے کہ مر جائیں. اچھا ہے نا ہمیں پتہ چل جائے کہ جہاں ہماری غلط, جہاں غلطی ہو ہم اس کو درست کر لیں. اللہ تعالی ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. کچھ کالس لیتے ہیں, چلیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
سر, بعض اوقات اس میں یہ بھی ہوا کرتا ہے کہ لوگ اپنے مرحوم کی یعنی میت کی خواہش ہوتی ہے کہ ہماری میت جو ہے وہ جو قبرستان میں مزار ہے اس کے قریب ہی اس کی تدفین ہو. اچھا, یا پھر یہ ہوتا ہے کہ بھائی ہمارے رشتے دار ہیں, والد صاحب یہاں پر ہیں, تو اس کے قریب ہی کہیں اس کی ہمارا یہ دوسرا میت بھی دفن ہونا چاہیے. تو اس طرح پھر یہ اس خواہش کے پیش نظر وہ گورکن سے کہتے ہیں, اور گورکن پھر یوں ان سے پیسے لے کر کرواتا ہے. تو اس پہ بھی ایسا کچھ مدنی پھول ارشاد فرمائے کہ ایسا کرنا, کہ ایسا ایسی خواہش رکھ کر آپ دوسروں اپنے گورکن کو بھی بلکہ گناہ میں مبتلا کرنے کا سبب بن سکتے ہیں.
دیکھیں, گورکن کو یہ کہہ دینا کہ ہمارے کسی قریب رشتے دار کی یہاں قبر ہے, جیسے والدہ کی قبر ہے اور آپ کل آپ کے والد صاحب کا اگر انتقال ہو گیا اور آپ کی خواہش یہ ہے کہ والد صاحب کی قبر بھی والدہ کے قریب ہو, ویسے تو نیک پڑوس ڈھونڈے, ٹھیک ہے, جس کے بارے میں ایسا اچھا گمان, لیکن چلیں آپ کی یہ تمنا تھی کہ والدہ کے قریب والد صاحب کی قبر ہو جائے. اب آپ نے گورکن کو یہ کہنا کہ اگر قریب کوئی جگہ خالی ہے قبر کے لیے تو یار اس کا کوئی انتظام کر دو. قبر خالی ہو, جگہ خالی ہے تو گورکن کو کیا تکلیف ہے, وہ کیوں پیسہ کمانے کے چکر میں بیٹھا ہوا کہ نہیں یہ نہیں وہ نہیں وہ نہیں, وہ مالک تھوڑی اس جگہ کا. اور آپ کو لگتا ہے کہ نہیں اب اور کوئی یہ گناہ پہ پڑے گا تو پھر آپ بالکل یہ اس کو اجازت نہ دیں, نہ گورکن کو اجازت ہے, نہ آپ وہاں پر کوئی ایسا کام ہونے دیں کہ قبر میں پھر قبر بن جائے اور ایک قبر میں پھر دو دو تین دن مردے اتارنے والا معاملہ ہو. آپ کو بھی تکلیف اور شرن بھی اس کی اجازت نہیں دی جائے گی کہ آپ کو اس کی گناہ پر مدد دیں, اور آپ کو پتہ ہے یہ گناہ ہوگا تو آپ کو بھی کیا ضرورت ہے یہ سب کچھ کرنے کی. اللہ تعالی ہمیں گناہوں سے بچنے کی توفیق عطا فرمائے. گورکن کے بھی کچھ ہمارے پر تاثرات ہیں, انہوں نے بھی اپنے بارے میں کچھ کہا ہے, کچھ پلس ہے کچھ مائنس ہے, آئیے دیکھتے ہیں.
قبر میں اندھیرا ہے.
کوئی آپ نے ایسا واقعہ دیکھا کہ کوئی قبر کھودتے کھودتے خوشبو آنا شروع ہو گئی برابر والی قبر؟
اس میں ہوتے ہیں برابر سے خوشبو, ہوتے
ڈھانچے پورے پورے نکلتے ہوں گے قبر کھودتے کھودتے,
ڈھانچہ پھر اسی کا اندر دفن ہو.
گورکن جگہ بنا دیتے ہیں تو وہ کس طرح بناتے ہیں یہ بتائیے.
ابھی بجن یہ گورکن کا ہاتھ میں,
ادھر تو ایسی حرکتیں نہیں ہوتا. دوسروں قبرستان کا تو گارنٹی میں نہیں دے سکتا ہوں. دو قبروں کے بیچ میں ایک قبر کے لیے آپ جگہ بنا رہے ہیں تو ہو سکتا ہے کہ یہ پرانی کوئی قبر ہو.
نہیں نہیں, پرانا قبر نہیں, اس جگہ تو کالی تھا ہم لوگوں نے کھودا. ہم لوگ ایسی حرکتیں نہیں کرتے, صرف مردے ہی دفن ہوتے ہیں یا اس کے علاوہ اور بھی کچھ کام ہوتا ہے؟
قسم قسم کے کام ہوتے ہیں, مثال کے طور پر علمگیر بھی آتے ہیں, جادوگر بھی آتے ہیں. لوگ ایسے ہوتے کہ عورت استعمال کر کے یہاں پہ استعمال کرتے ہیں, شادی دفنا میں کوئی ڈھانچہ بنا کے موم کا اس میں سوئی وغیرہ ڈال کے
پھینک کے چلے جاتے.
نہیں نہیں, دفنا کے ہیں یہاں پہ, دفناتے بالکل باقاعدہ دفناتے ہیں.
یہ بتائیں کہ یہاں پر قبرستان میں کیا ریٹ چل رہے ویسے؟
پانچ بھی دیتے ہیں, کوئی چھ بھی دیتے ہیں, کوئی سات بھی دیتے ہیں, کوئی ایسا اچھا پارٹی ہو آٹھ بھی دیتے ہیں. جن بوت بہت ہے ادھر, ہاں نا,
خود دیکھا
خود دیکھا. ہاں, جو بھی آتا ہے کوئی ایسا ہوا لگتا ہے, نقصان دیتا ہے, بہت ہے ادھر.
صحیح, یہاں پر ہم نے یہ دیکھا گائے کے یہ اس طرح رکھی ہوئی چیزیں, کیا یہ
قبر میں اندھیرا ہے؟ فضل سے کر دے چاندنا یا رب.
تعویذ لیڈیز لاتے ہم لوگ, بولتے کس لیے تعویذ آپ کر رہے؟ غلط کام کے لیے ہم لوگ پکڑیں گا. دیکھو کسی کو نقصان نہیں دیو, بولتے ہیں نہیں ہم لوگ کہہ رہے گھروں کا مسئلہ ہے. یہ کڈا کرتا ہے, کڈا کرتا ہے, دفنا دیتا ہے. ادھر آتا ہے لڑکا لڑکی غلط کام کرتا ہے, ہم لوگ پکڑتا ہے پھر اس کو مارتا ہے. پھر بھائی تمہارا ماں باپ کو ہم بولیں گا, بولتا ہے نہیں ہمارا ماں باپ کو نہیں بولو. ادھر قبرستان یہ ورت کا جگہ ہے. عجیب و غریب واقعہ یہ دیکھا ہے, ہم کو ایک کیل کا بھی بھروسہ نہیں ہے. ادھر کوئی کیل بھی چور ہے, اس کو کئی برسوں سے دیکھ رہا ہوں, چاپڑے کو کوئی ایسا ہاتھ تک نہیں لگاتے.
ہماری دادی جان یعنی میرے امیر علیہ سنت کی والدہ محترمہ کا مزار بھی ہے.
یہ ہستی ہم نے دیکھا اس کا, اماں کا, میرے خیال میں ہم نے ہوش سنبھال لیا, چھت کو ہاتھ نہیں لگاتے. کسی علاقے دکھا رہے کوئی कोई अस्थि आए तो उसमें है ना ये
कब्र में आह खूब अंधेरा है फजल से कर दे
अंदर तोड़ के एक दूसरे के ऊपर वो ये नहीं समझते कि ये औरत है या मर्द है एक दूसरे के ऊपर बस उसको दफनाए जा रहे हैं और डालते हुए जा रहे हैं। ये रखते हैं कि भाई अगर उसका पहला वारस आ गया तो तुम इसमें तख्ती नहीं लगा सकते हो फिर तख्ती उसकी लगेगी ये होगा इस तरीके से वो काम करते हैं। तो अमूमन हर कब्रस्तान में देखा भी गया कि एक कब्र में एक आदमी पातिया पड़ रहा है तो दूसरा आ जाता है वो कहता है मेरी वालिद साहब है वो कहते हैं मेरी माँ थी तकी हसन कब्रस्तान में हुआ दो तीन मरतबा मतलब वो बाल माल निकाल के बेचे थे वो मीडिया में भी दिखाया था सब कुछ ना पहले बदबू इंसान की इतनी होती है कि उसको बर्दाश्त ही नहीं कर सकता मामूली सा सुराख होता है तो उसमें बदबू से कोई बर्दाश्त नहीं कर सकता उसको प्राइवेट कब्रस्तान है वो लोग अपना मनमानी करते हैं 20,000 25,000 15,000 रुपए लेते हैं कब्र तोड़ कर दूसरा बना के बोलते हैं मार्बल का काम भी हमसे करवाना है या सीमेंट का बनाना है भी तो हमसे करना है जो भी है हमसे करना है बहुत से कब्र ऐसा खोला है जो अभी तक जैसा सलामत से सलामत पड़ा हुआ होता है मतलब तो उसको फिर नहीं छेड़ते थे वो लोग खुद बंद कर देते थे वापस दोबारा जब वो 20-25 साल तक वैसे का वैसे ही पड़ा हुआ तो जाहिर बात है वो अल्लाह का कोई वली होगा बुजुर्ग होगा। मेवा शाह आज से 200 साल पहले भर चुका है अभी उसमें जगह कहाँ से निकलेगा जैसा ईसा नगरी कब्रस्तान है 7-8 साल से बंद हो चुका हुआ
पूरे कब्रस्तान के हमारे जमात के कब्रस्तान का निजाम मेरे हाथ में है। ऑल पाकिस्तान फेडरेशन ने हमें तकरीबन 31 एकड़ जगह दी हुई है 35 जमातों को दूसरे कब्रस्तान के हालात को मद्देनजर रखते हुए हमारे ऑल पाकिस्तान मेमन फेडरेशन ने जगह ली हुई है ताकि हमारे मेमन बरादरियों को कोई तकलीफ न हो। ये हमारे यहाँ जो तकरीबन कोस्ट आती है एक कब्र की 4,200 रुपए बमाए कुतबा और सीमेंट की कब्र बनाने के साथ 4,200 रुपए हमारे यहाँ 16 कब्रों की लाइन होती है 16 कब्र के बाद हम लाइन को एंड कर देते हैं और बीच में फिर 2 फुट का हम बीच में रास्ता छोड़ते हैं ताकि इंसान फातिहा पढ़ने के लिए आए या कोई कब्र पे ज्यारत के लिए आए तो उनको तकलीफ न हो। पहले हम लोग मेवाशम हमारे जमात का कब्रस्तान मेवाशम होता था तो उस टाइम हम मेवाशम होते तो एक बार तो ऐसा हुआ कि एक कब्र को हमको जरूरत पड़ी वहाँ की कब्र तो जगह है नहीं कहीं भी मेवाशम में ना तो एक कब्र हमने खुदवाई लेकिन कुदरत का निजाम कुदरत के कुर्बान जाओ कि कब्र को ऐसा लगा जैसे अभी आपने मुर्दे को दफना के गए हुए काफी पुरानी मैयत थी काफी पुरानी मैयत में कम से कम आप मेहनत समाज करेंगे तो भी आपसे 15,000 से कम कोई भी मिलेगा हमारा सिर्फ कब्र का बाद में तो ऐसा देखा यासीनाबाद में और जगह होते तो ज्यादा जगह होते हैं भाई यहाँ मैयत थी या हमने दफना के गए थे तो गोरखंड ये कहेंगे भाई वो दूसरा गोरखंड था मैं नहीं था मैं तो आज ही आया हूँ ये कल आया।
गरीब आदमी के लिए परेशानी है 15,000 से 20,000 25,000 मांगते हैं तो गरीब आदमी का पास होता नहीं। बड़े बड़े कब्रस्तानों में लोग जाते हैं लाख लाख डेढ़ डेढ़ लाख रुपए का भी होता है ठेकेदार है ऊपर दूसरे बड़े लोग हैं उनके कहने वाले सबको इस तरह जाते हैं सब लेते हैं गोरखंड को तो सिर्फ की मजदूरी मिलती है कि हम किसी के कब्र निकाल रहे हैं पता नहीं औरत की है क्या है वो 70-72 और अल्लाह पाक की अपने कुदरत और अपने निजाम से निकलेंगे ये हम गोरखंडपुरी बना सकते हैं उसको 70-72 बार ना नमाज पढ़ते हैं ना दीन इस्लाम को जानते हैं ना समझते हैं बेचारे सब अनपढ़ जाए लोग बैठे हुए कब्रस्तान में और मेवाशाह में अक्सर तो ईरविंची मवाली भरे हुए होते हैं सब चीज। हम अपने ईमान और यकीन के साथ ये काम करते हैं हमारे कब्रों में टोटल आज तक किसी कब्र का कोई स्लिप नहीं हटाया गया किसी का नुकसान नहीं पहुंचाएगी।
मेरा नाम नुमान अत्तारी है ये हमारे इलाके का काफी पुराना कब्रस्तान है। जब अपने अजीजों की कब्र पर फातिहा के लिए आते हैं ये कब्र जो आप देख रहे हैं इस कब्र के करीब से हमारा तकरीबन बचपन ही से गुजर होता आ रहा है। अजीब बात ये है कि जब भी यहाँ से गुजर हुआ यहाँ ये बड़ी कब्र मौजूद थी जिसकी बाउंड्री देख कर आपको अंदाजा हो रहा होगा और यहाँ इस पर एक नाम की तख्ती भी लगी हुई थी मगर अब कुछ अरसा पहले इस कब्र की तख्ती हटा दी गई है और इस कब्र के ऊपर ये छोटी कब्र बना दी गई है।
जगह जी लगाने की दुनिया नहीं है ये इबरत की जा है तमाशा
अल्लाह 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 आए दुआ करते हैं ईमान पे दे मौत मदीने की गली में ईमान पे दे मौत मदीने की गली में।
ایمان پہ دے موت.
مدینے کی گلی میں مدفن میرا محبوب کے قدموں میں بنا دے. نہ دولت دے نہ ثروت دے، مجھے بس یہ سعادت دے یا رسول اللہ. نہ دولت دے نہ شہرت دے، مجھے بس یہ سعادت دے، تیرے قدموں میں مر جاؤں بے رو رو کر مدینے میں. کاش 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 آقا کے قدموں میں، آقا کے جلووں میں با صورت شہادت موت جنت البقیع میں مدفن نصیب ہو جائے. کاش. اعلیٰ تر لکھتے ہیں، ہند کا جنگل مجھے بھاتا نہیں، بس گئی آنکھوں میں طیبہ کی بہار. سندھ کا جنگل مجھے بھاتا نہیں، بس گئی آنکھوں میں طیبہ کی بہار. آقا کی بارگاہ میں عرض کرتے ہیں، مجھے مرنا ہے آقا گنبد قصرہ کے ساتھ. مجھے مرنا ہے آقا گنبد خضرا کے سائے میں، وطن میں مر گیا تو کیا کروں گا یا رسول اللہ. وطن میں مر گیا تو کیا کروں گا یا رسول اللہ. مجھے ہر یال گنبد کے تلے قدموں میں موت آئے، سلامت لے کھینچو سلامت لے کے جاؤں دین و ایمان یا رسول اللہ. کاش 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 ہمیں آقا کے قدموں میں، آقا کے جلووں میں موت اور بقیہ پاک میں مدفن نصیب ہو جائے. کاش 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 اللہ قبول کر لے. آمین. بجاہد نبی امین صلی اللہ تعالی علیہ وآلہ وسلم. صورتحال آپ کے سامنے، جتنے بھی گورکن اسلامی بھائی ہیں، بالخصوص آپ کو بھی نیکی کی دعوت دیتا ہوں کہ برائے کرم دعوت اسلامی کے مدنی ماحول میں آئیں اور علم و عمل کے پیکر بنیں. قبرستان یہ عبرت کی جگہ ہے، یعنی قبرستان جا کر بندہ خدا سے ڈرتا ہے. یہ کیا بات ہے کہ ہم قبرستان میں رہ کر بھی بے نمازی اور اس قدر برائیوں میں مبتلا ہوں، جنہوں نے قبرستان کو اپنے جرائم کا اڈا بنایا ہوا ہے. حیرت ہے. قبرستان جا کر تو بندہ سچی توبہ کرتا ہے، آپ کو قبرستان جا کر گناہ کیسے سوچتا ہے. اللہ کی پناہ، اللہ کی پناہ، اللہ کی پناہ. اللہ تعالی ہم سب کا ایمان سلامت رکھے اور ہم سب کو اللہ تعالی دنیا میں بھی جیتے جی بھی عافیت و سلامتی دے، اور جب ہم ایمان اور عافیت پر انتقال کر جائیں تو اللہ اس میں اور بعد میں بھی ہمیں عافیت اور سلامتی عطا فرمائے. وہ امیر علیہ سنت کی والدہ ماجدہ رحمت اللہ تعالی علیہا کی جو مزار شریف ہے، اس پہ جو قبر شریف جو بنی ہوئی ہے، میں وہ آپ کو دکھانا چاہ رہا تھا کہ دیکھیے اپنے مرحومین کی جو قبر ہے نا، وہ اس انداز پر بنائی. امیر علیہ سنت نے ماشاءاللہ خود اوپر رہ کر یہ ہمیں تاکید کی تھی کہ اس طرح کی قبر بنائے، تاکہ جو قبرستان آتے ہیں امیر علیہ سنت کی والدہ کے یا فاتحہ وغیرہ کے لیے، میواشا قبرستان میں آپ کے والدہ ماجدہ کی یہ مزار شریف ہے اور اس پر جو قبر کا جو ایک انداز ہے وہ دیکھ لیجئے. اور میری مدنی التجا ہے کہ اپنے تمام مرحومین کی قبریں اسی انداز سے بنانے کی کوشش کی. ذرا دکھائیے قبر کا انداز، یہ ہے دیکھیے. کتبہ جو نام کا ہے وہ اگرچہ بھلے آپ سرہانے لگانا چاہیں کیونکہ یہاں روڈ فیسنگ سے ہم حاضری دیتے ہیں، لبے سڑک پر کھڑے ہو کر یہ دیکھتے ہیں ہم قبر کو، تو اب یہ تختی سامنے ہوتی ہے تو پتہ چل جاتا ہے کہ یہ مزار شریف یا قبر کس کی ہے، تو اس لیے تختی سامنے لگی ہے. لیکن اصل جو مجھے آپ کو دیکھا کوہان نما، یہ اونٹ کے کوہان نما یہ آپ دیکھیے کہ قبر کا انداز ہے. تو اسی انداز پر میری مدنی التجا ہے کہ ہم سب اپنے مرحومین کی بھی یہی انداز سے قبر ہو، اور ہم بھی وصیت کریں کہ میری قبر کا انداز بھی اسی طرح اسلام و شریعت اور دین کے تقاضے پورے کرتے ہوئے بنائی جائے. اللہ تعالیٰ عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہین نبی الامین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم. اللہ تعالیٰ امیر سنت کی والدہ ماجدہ پر، آپ کے والد صاحب پر، ہم سب کے والدین پر خصوصی فضل و کرم فرمائے، رحم فرمائے، مغفرت فرمائے، اور ہم سب کے لیے آسانی عطا فرمائے. آمین بجاہین نبی الامین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد.
دل پہ غم چھا گیا یا رسول خدا، کیا بنے گا میرا یا رسول.